वो आप सल्लल्लाहु अलैहि वसल्लम सुनते हैं हदीस से साबित है और ये आपका मौजजा है।
सब
मौजजा जो है ना अकल से बाहर अगर चीज होती है और ये बरसती जिंदगी में सुनते हैं तो लिहाजा उसे हम इस दुनिया में कयास नहीं कर सकते, क्योंकि लाखों सलाम पढ़ने वाले हैं तो कैसे सुन रहे हैं, सबका जवाब कैसे दे रहे हैं। तो अगर ये दुनिया में होगा तो फिर तो इस पर इश्काल होते हैं, लेकिन ये बरसत में हो रहे हैं तो वहां की पूरी कैफियात अल्लाह ही जानते हैं। हम जब मरेंगे तो हमें पता चलेगा क्या हो रहा है, क्या ख्याल है कि मुर्दे जो है वो कोई रिपोर्ट को पेश करते नहीं है वहां से जाने के बाद। मुर्दे अगर रिपोर्ट पेश करना शुरू कर दें तो बहुत अच्छा होगा। शुरू करें भाई, एक तो ये ऐलान सुन लें अभी यहां आज मैं जरा मुख्तसर बयान करूंगा क्योंकि 10:45 मेरा कहीं और बयान है, कोई हमारे बहुत ही करीबी दोस्त है उनका वलीमा है उसमें उन्होंने बयान रखा है तो उसमें भी वो बयान भी लाइव जाएगा नेट पर, फेसबुक पे सुनना चाहें या जैसे Quran.com वाले भी उसको लाइव प्रेशर करेंगे तो वो वलीमे पर बयान है तो वो कुछ इशारी दिया कि रसूमात और इन जो फजूलियात है उसी पर बयान है, ज्यादा लंबा नहीं है 15 मिनट या आधा घंटे का बयान होगा। तो आज यहां का बयान थोड़ा सा मुख्तसर करना पड़ेगा।
जी करीब करने
इसको الحمد لله نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم پچھلے درس میں جو سورت تھی جو حدیث تھی سات آدمی جنت میں جائیں گے ان میں سے چھٹے کا میں نے تذکرہ کیا تھا رجل تصدق بصدقة فأخفاها حتى لا تعلم شماله ما تنفق يمينه। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वो शख्स जिसका दायां हाथ सदका करे तो बाएं पूरी खबर ना हो, यानी इतने इखलास के साथ अल्लाह की राह में खर्च करेगा। सातवां शख्स जो आखिरी है जिसका हदीस में दस्तियार है फरमाया रजुल ज़करल्लाह खालियन फ़तावत ऐनाहू, वो शख्स जो तन्हाई में अल्लाह को याद करे और उसकी आंखें बह पड़े। देखो कैसे अजीब अल्फाज है, तन्हाई में याद करें अल्लाह को, तन्हाई में, तन्हाई में रोना बहुत मुश्किल काम है, बजने में रोना बहुत आसान। ऑर्डर में भी बकायदा बास लोग रोते हैं ऑर्डर में रोते हैं, मैंने बताया था ना कि बास मस्जिदों में ऐलान मैंने खुद देखा है बैनर लगा होता है आज हमारे यहां सबके कुरान है रो रोगे दुआएं मांगी जाएंगी। अब देखो पब्लिक को इकट्ठा करने के लिए क्या लेवल लगाया जा रहा है, रो रो के दुआएं मांगी जा रही है, मांगी जा रही पहले से ऐलान कर रहा है, क्योंकि जब रोएंगे लोगों को इसमें भी एक मजा आता है, थोड़ा सा कुछ हंस तो बहुत ही है थोड़ा सा कुछ रोना धोना भी होता है। तो उसमें सवाल ये पैदा होता है कि इमाम साहब को पहले से कैसे पता चल गया कि आज मैं ईशा के बाद बाकायदा रो हुआ, रोना अपने इख्तियार में थोड़ी है। मैंने कहा अगर इमाम साहब को रोना नहीं आया जो गुस्सा होंगे, हम तो आए थे कि रो रो के दुआएं होंगी और ये तो रोना आई नहीं रहा, ये ड्रामेबाज नहीं आए, शरीयत में ऐसे तकल्लुफात की इजाजत नहीं है, समझ रहे बात का। तो इस किस्म की चीजों से दूर रहा करें, इस किस्म के मौलानाओं से भी दूर रहा करें, इंटरटेनमेंट थोड़ी है कोई तफरी थोड़ी है, दुआ है अगर दुआ में किसी को रोना आ जाए ठीक है, नहीं आए तो रोने जैसी शक्ल बना ले बस कोई खबर तो। हां ये पब्लिक के सामने रोने की बात कर रहा हूं, कभी आ भी जाता है कभी नहीं भी आता है इंसान, लेकिन जो फजीलत है वो कहां रोने की है, मैं कह रहा हूं वाह खालियत खलवत में तन्हाई में अल्लाह को याद करके रोए। तन्हाई में जब अल्लाह को याद करेगा तो रोना दो वजह में से एक वजह से आएगा। क्यों इतनी फजीलत है मैं ये इसीलिए अर्ज कर रहा हूं, क्या इसकी आवाज बहुत करती है सही स्पीकर की आवाज, तो दो वजह में से एक वजह से रोना आएगा उसको। इंसान जब अल्लाह के सामने रोता है तो या तो मोहब्बत में रोएगा या खौफ में रोएगा, बस ये वैसे ठीक थी भाई, स्पीकर के अलावा जितनी चीजें वो सब बजना शुरू हो गई, तो या तो अल्लाह के खौफ से रोएगा या अल्लाह की मोहब्बत में रोएगा, बात हो भाई, क्यों रोएगा तन्हाई में, पब्लिक तो देख नहीं रही। अल्लाह के खौफ से रोएगा या अल्लाह की मोहब्बत, ये दोनों चीजें, ये जो रोने की फजीलत है ना तन्हाई में, ये इसलिए नहीं कि फर्ज अगर रिश्ता नहीं हो रहा तो फूट फूट के रो रहा है, दुआ मिलता शादी करा दे और कह कि भाई मैंने अल्लाह को याद किया और मुझे रोना आ गया, अब मैं भी अल्लाह के अर्श के साए में कयामत के लिए खड़ा हूं, नहीं होंगे। वैसे ठीक है रोना आ गया वो ठीक है, रोलों के दुआ मांगे, कुछ भी मांगे, कहीं रिश्ता करना है वो भी मांग सकते हैं, रोलों के मांगे जायज है, रो के दुआ करेंगे तो चांस ज्यादा है। लेकिन ये जो हदीस में रोने की फजीलत है, ये इस किस्म की दुआओं में रोने की नहीं, रोना ऐसी दुआ में भी रोना आ जाए तो कोई पाबंदी नहीं है, लेकिन फजीलत के कौन से रोने की है ये मैं अर्ज कर रहा हूं कि तन्हाई में अल्लाह को याद किया दुआ में या नमाज में या वैसे ही जिक्र कर रहा है, तो उसमें जो रोना आएगा वो रोना दो में से एक वजह से होगा, या तो अल्लाह की मोहब्बत में या अल्लाह के खौफ में। और मोहब्बत और खौफ ये दो चीजें जब इंसान की जिंदगी में होती है तो फिर वो तिलचमी से काम करता है। अगर आप किसी हदफ को हासिल करना चाहते हैं तो अगर उस हदफ को हासिल करने की चाहत है यानी मोहब्बत है, हकीकी मानों में आपके दिल में उसकी चाहत है, तो आप भरपूर कोशिश करोगे। और अगर किसी चीज से बचना चाहते हो तो अगर आपके दिल में उसका खौफ है तो उससे बचने की भी भरपूर कोशिश करोगे। देखो हमारी जो सारे दिन की एक्टिविटीज है ना वो मोहब्बत और खौफ के गिर्द घूम रही है, जो कुछ भी हो रहा है कर रहे हैं ना, या तो किसी की मोहब्बत में कर रहे हैं या किसी के खौफ से कर रहे हैं। ये दो चीजें अगर हम अपनी जिंदगी से निकाल दें तो इंसान मुर्दार जेजान के घर में पड़ा रहे, तभी जो शहरी मासूम होते हैं वो पड़े रहते हैं घर में, ना उन्हें किसी चीज से मोहब्बत है ना किसी चीज का उनको खौफ है। सुबह सुबह हम जो उठ के ऑफिस जाते हैं, मोहब्बत भी है खौफ भी है। मोहब्बत किससे? बॉस से, पैसों से, रोकड़ा मिलेगा महीने के बाद, क्या मिलेगी? तनख्वाह मिलेगी। और असल में पैसों से नहीं है, बल्कि पैसों से जो चीजें हासिल होती हैं खुद से, पेट भरना चाहते हैं, रोटी किससे आएगी? पैसों से आएगी। और सवारी अच्छी चाहते हैं ताकि थोड़ी इज्जत भी हो और सुकून से सफर भी कर सके, वो पैसों से आती है कि नहीं आती? तो इसलिए पैसा जो है उससे मोहब्बत है इंसान को। और खौफ भी है कि अगर नहीं गए जॉब से निकाल दिया जाएगा, दोबारा रोजगार तलाश करना मुश्किल, खाने पीने के लाले पड़ जाएंगे, तो ये मोहब्बत है या खौफ है? खौफ है नहीं, खौफ ज्यादा होता है इंसान, यार ये ना हो जाए, बहुत नाराज ना हो जाए, कैसे भागे जा रहे होते हैं दुकानदार दुकान पर बैठते हैं पैसों की लालच में और बेरोजगारी के खौफ से। जहां भी आप देखें कोई ना कोई काम हो रहा है तो या तो लालच में या खौफ में हो रहा है। अगर हम किसी हदफ में लालच और खौफ निकाल दें तो फिर उसके हुसूल की जो कोशिश है उसमें जान नहीं रहती, जाती रहती, समझ रहे? इसकी मिसाल ऐसे है जैसे आपको किसी ने कहा कि वो फला जगह गहरी खाई है, उसमें एक गार है, उस गार में जनाब एक सोने का मटका दफन है, किसी ने आपको बताया तो आपको फौरन दिमाग में ख्याल आएगा कि वो मटका हासिल करने के लिए मैं चलूं, आप कोशिश करोगे, प्लान बनाओगे भाई कैसे, और कोशिश करोगे आपके अलावा किसी और को पता न चले। जैसे हमारे दोस्त थे वजीरिस्तान से इधर आए थे, पठान थे, वो बेचारा देहाती गवान सीधा साधा, उसके मोबाइल में मैसेज आ गया कि बेनजीर इनकम के तहत आपके 25,000 रुपए निकले हैं, आप जूम कर रहे हैं और ये नंबर पे वो करें। अब वो अपना वाक्य सुना रहे हैं, क्या है मैंने इधर उधर देखा, कोई देख तो नहीं रहा, यानी ऐसा तो अगर पता चल जाए तो फिर लोग उससे उधार मांगेंगे, यार 25 रुपये में मिले तो 5 हमको दे दो। अब वो बेचारा कमार देहाती आदमी, उसको रास्ता नहीं पता, कराची का ज्यादा तफसील नहीं पता, वो चुपके से जनाब दाएं बाएं देख रहा है किसी को, लोगों से एड्रेस भी इससे नहीं पूछा जा रहा, उर्दू भी सही नहीं आती, पता नहीं किस तरह से वो मोबाइल جہاں سے نمبر تھا وہ کوئی زون کا نمبر تھا تو زون کی آفس پہنچا, کس طرح سے بےچارہ بھاگتا بھاگتا, لوگوں کے نہ بسوں کا پتا اس کو نہ زیادہ رکشے کا پتا. خیر پہنچ کے وہاں جا کے بول رہا ہے کہ 25,000 روپے دے دے, انہوں نے کہا بدلی کسی نہیں ہوئے. تو جب اس کو شرمندگی ملے کہ کچھ بھی نہیں, پھر آ کے بتا رہے ہیں. تو انسان کو اچانک جب بےچارہ ایک آدمی تھا وہ ساتھی میں اس کے ساتھ ایسا ہو گیا. تو انسان کو جب ایک دم لالچ ہوتی ہے تو وہ کیا چاہتا ہے, کسی کو پتا نہ چلے. اللہ خلق نہ یوم علیکم مسکین, قرآن میں ایک باپ ماتوں کا واقعہ اللہ نے نقل کیا ہے کہ وہ باپ بہت پھل بھول رہا تھا, جب پھل دینے کا وقت آیا تو اس کا مالک اللہ کو نہیں مانتا تھا, آخرت کا منکر تھا, تو اپنے دوست سے گپ شپ لگا کے جا رہا ہے کہ کسی مسکین کو پتا نہ چلے کہ آج فصل اترنے کا وقت ہے, یہ غریب لوگ کشکول لے کے آ جائیں گے, کسی کو پتہ نہ چلے, ایسی باتیں کرتا بچا رہا ہے. جب وہاں پہنچا تو پتا چلا کہ پورا باغ سفر کٹ ہو گیا, اللہ کی طرف سے کوئی طوفان آیا تھا, باغ ختم ہو گیا. تو آپ کو پتا چل گیا کہ کوئی سونے کا پٹا رکھا ہوا ہے کسی غار میں چھپا ہوا, اور اس کے سکے کیا ہیں سونے کے. آپ کیسے کوشش کرو گے, جیسے جیسے اس پٹکے کے قریب پہنچ گئے ہوں گے دل کی دھڑکنیں تیز ہو رہی, آواز آ رہی ہے, پسینہ نکلے گا, اس کی پرواہ نہیں کرو گے, بولے گا کوئی بات نہیں, مدد کہتا ہے ہر کلو میٹر پہ آپ کا وزن پیدل چل چل کے گر رہا ہے, کوئی بات نہیں, کیلے میں پھر سے پیلوں کا بات وزن بڑھ جائے, پراٹھے کھا لوں گا, وزن کا وزن نہیں, کولیسٹرول کو چھوڑو یار, جب ایک دفعہ پیسہ آ گیا اپنا جم ہوگا, اپنا جم, اپنے ڈاکٹر ہوں گے, پیسہ تو آنے دو. لوگ کہہ رہے ہیں تمہاری تو خود نکلتی جا رہی ہے, تم صحت کے خلاف تو ان کو رکھو ایک طرف, کچھ نہیں ہوتا, پٹکا پٹکا مطلب سارا دن کیا ہوگا کہ یار سونے کو پتہ نہ چلے کسی کو. مشورہ بھی ایسے لوگ ہیں کہ یار اس غار میں اس طرف کو میں جانا چاہتا ہوں, اصل میں ویسے ہی میں ایک سیاح ہوں, مجھے پکنک کا شوق ہے. تو کتنی محنت کرو گے کتنی اس میں پھر جن چڑے پھر سے بھی نہیں ڈرو گے. ہاں کسی عامر کو بھی نہیں بتاؤ گے یہ بھی نام ہے اس کا مانگنے آئے, نہ جن سے ڈرو گے نہ بھوت سے ڈرو گے. راتوں کو قبرستان میں سونے کی عادت ڈالو گے, پہلے 3 دن تک یار دن میں اکیلے وقت گزارنے کی عادت ڈالو, کیونکہ جنگل ہے اتنی دور جانا ہے. تو کیسی دل کی دھڑکنیں تیز ہوں گی, اور جیسے جیسے ہدف قریب آ رہا ہوگا ایسے پوچھے. اب آپ قریب پہنچے, 1 کلومیٹر کا فاصلہ رہ گیا, تو پتا یہ چلا آپ کو کوئی خواب آیا یا کوئی جنون آیا کہ بھائی ڈاؤٹ ہے کہ یہ سونے کا ہے یا ویسے ہی تانبے کے سکے, کو پتا نہیں ہے دقت ہو سکتا ہے, ویسے ہی کوئی جالی بھی ہو سکتا ہے, اور یہ بھی ہو سکتا ہے کہ نہ ہو, پٹکے میں کچھ بھی نہ ہو. اب آپ کی اسپیڈ کیا ہو جائے گی, سلو ہو جائے گی. اب آپ کہو گے یار تھوڑا سا صحت کا بھی خیال رکھنا چاہیے, کیا خیال, ساری صلاحیت ایک پٹکے کے پیچھے برباد کر لو, کچھ نہ نکلے تو کیا ہوگا. تھوڑی دیر میں آپ کو کال آئی کہ بھائی 25% امکان ہے کہ کوئی سونے کا مٹکا ہے, 75% امکان ہے کہ یہ خبر فیک بھی ہو سکتی ہے, جھوٹی خبر بھی ہو سکتی ہے. اب آپ کی اسپیڈ اور کیا جائے گی, یار لوگ بڑھاتے ہوئے سوچ رہا ہے یار چلو ٹرائی کر کے دیکھتے ہیں, اگر نکل آئے پھر اطلاع آئے گی 5% چانس ہے. اب وہ جوش رہے گا یار اب آ گئے تو چلو یار ٹرائی کر کے دیکھ لیتے ہیں, لیکن نقصان بھی ہے اس لیے. تو اب آپ کمپیئر کرو گے کہ بھائی میں یہاں جانے میں ہلاکت کا خطرہ تو نہیں ہے, صحت کو اس زیادہ خراب تو نہیں ہو جائے گی, 5% کے لیے میں اتنا رسک کیوں لوں. پھر اطلاع آئے گی 1% چانس ممکن ہے آپ راستے سے واپس ہی ہو جاؤ, یار چھوڑو وہاں اتنی کوئی چنچڑا ہے گھومتا بیٹھے ہو, کوئی صاف نہ ہو, کوئی دیکھ لے بندہ میں جاؤں گا لیکن نتیجہ کچھ بھی نہ نکلے, وہ جوش جذبہ نہیں رہے گا. پھر اطلاع آئے گی 0.05% چانس, جیسے جیسے چانس کم ہوگا اسی حساب سے آپ کی جو ہے نا جذبات کیا ہو جائیں گے. دیکھو ایک سونے کے مٹکے کے لیے انسان دن اور رات ایک کر سکتا ہے, اللہ ہمیں جو لالچ دے رہا ہے کہ تم نماز پڑھو, تم داڑھی رکھو, عورت کو اللہ کہہ رہا ہے تم پردہ کرو, والدین کی اطاعت کرو, حرام سے بچو, حج فرض ہے تو ادا کر لو, نیو ایئر نہ مناؤ. نیو ایئر آج 31 دسمبر ہے نا 2017 کی, ابھی دیکھو دم دم دما دم شروع ہو جائے گا تھوڑی دیر, ابھی سے ہی شروع ہو گیا. تو یہ سارے ڈرامے بازیاں نہیں کرو, اس پر دلائی کیا ہے میں اس میں نہیں جاتا, نیو ایئر بنانا کیوں غلط ہے. تو یہ سارے کام مت کرو، جو جائز تفریحات ہیں اللہ نے رکھی ہیں اسے ٹھیک کرتے رہو، حلال بھی تو بہت ہے. تو پھر مزید اعلیٰ درجات حاصل کرنے کے لیے نفلی روزے بھی رکھو. والصائمون، اللہ نے قرآن میں اہل جنت کی علامات کیا بتائی ہیں؟ التائبون، توبہ کرتے ہیں اگر گناہ ہو جائے. العابدون، عبادت کرتے ہیں. التائبون، العابدون، الحامدون، اللہ کی حمد و ثنا کرتے ہیں، تسبیح بہت پڑھتے ہیں. آج کل تسبیح کے بجائے لوگوں کی زبان پہ گالیاں آ گئی ہیں. نوجوان نسل کو دیکھو، بات بات پہ فحش گالی، بات بات پہ فحش گالی، کوئی گالی کی بات بھی نہیں ہوتی تو بھی کیا کہاں سے کلام کی ابتدا ہوتی ہے؟ اتنی گندی اتنی فحش گالیاں زبان پہ جاری ہوتی اور اس کو کمال سمجھتے ہیں. تو اللہ کیا فرماتے ہیں؟ الحامدون، حمد و ثنا کرتے ہیں اللہ کی. سبحان، عرب میں ایک بڑی اچھی عادت ہے، تعجب کی بات ہو تو سبحان اللہ کہتے ہیں، جھگڑا ہو تو دوسری پڑھنا شروع کر دیتے ہیں، لا الہ الا اللہ، تم اللہ الہ الا اللہ پکڑے پیسے نکل جاتے ہیں، ٹھیک ہے نا، لا الہ الا اللہ. ہمارے یہاں کوئی سی گالی نکالے گا نکل جاتے ہیں. تو الحامدون، الصائمون، روزے رکھتے ہیں. پیر اور شکرات کا روزہ رکھنا سنت ہے، یا بیس کے روزے رکھنا سنت ہے. آج کھانے پینے کو تو سنت بنا لیا، کھانے کے بعد میٹھا بھی سنت، پھر یہ بھی سنت، پھر وہ بھی سنت، اور پھر وہ والا شریف، اور پھر فلانے شریف کا سنت، یعنی کھاتا ہی رہتا ہے، ہر وقت کھاتا رہتا ہے. کھانا کھانا کہاں سنت ہے بھائی؟ روزے رکھنا سنت ہے، کھانا کھانا تو ضرورت ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا، قدرین برتن بھرنے کے لحاظ سے انسان کا معدہ ہے. اللہ کو کوئی برتن بھرا ہوا اتنا برا نہیں لگتا جتنا بھرا ہوا پیٹ اللہ کو برا لگتا. ٹھوستے رہتے ہیں، ٹھوستے رہتے ہیں، ٹھوستے رہتے ہیں. جب یہاں تک پہنچ جائے تو کہتے ہیں کیونکہ میٹھا کھانا بھی سنت ہے، اور تہ بٹھانے کے لیے کولڈ ڈرنک کے دو چار گھونٹ لیے، اس سے تھوڑی سی تہ بیٹھ گئی، اب کیا کر رہے ہیں؟ میٹھا کھا رہے ہیں، پٹ پٹا کے پٹ بن جاتے ہیں. دماغی کے ساتھ سنت پوری کی اور دنیا سے ہمیشہ کے لیے چلے. روزے رکھے ابھی دیکھے، سردیوں میں کتنا اچھا روزہ تھا. حدیث میں آتا ہے سردیوں کا روزہ ایسے ہے جیسے بغیر جنگ کے مالے غنیمت، محنت نہیں ہے، روزے کا ثواب مکمل مل جائے. عادت ڈالے، شروع میں مشکلات ہوں گی، دو چار دن تک بڑی ٹینشن ہوگی، یار وہ وزن نہیں آ رہا، دو چار دن بعد عادت پڑے گی تو انشاءاللہ اس میں مزہ آنا شروع ہوگا. ہلکے کیونکہ سردیوں کے روزے سے صحت بہت ٹائٹ ہو جاتی ہے، تجربہ کریں. صبح سحری کھائیں، سوئے نہیں، پھر اس کے بعد سونا ہو تو 9-10 بجے سو جائیں، اور فجر کے بعد کھا کے سوئیں گے تو وہ نقصان دہ صحت خراب ہوتی ہے. اس کے بعد جناب دن بھر کام کرے گا، ایسا اسٹیمنا، چند دن پریشانی ہوگی لیکن ایسا زبردست اسٹیمنا ہو جائے گا بغیر کھائے کام کرنے کا، حقیقت بتا رہا ہوں. پھر افطاری کے وقت کھجوریں کھائیں، کھجور بھی لوگ زیادہ نہیں کھاتے، پتہ نہیں کیا ہو گیا پبلک کو، سمجھ میں نہیں آتی اتنی اچھی خوراک ہے، اس کو بھی اتنا سا ایک لے کے سنت پوری بھی پھر وہ آ جائیں گے اپنے اسی چیزوں پر. کھجور کھا کے پیٹ بھرے، اس سے بڑی زبردست چیز ہے. سموسے بھی کھا لیں، پکوڑے بھی کھا لیں، روزہ رکھ کے بند پرہیزی بھی کوئی خاص نقصان نہیں دیتی، لیکن آپ کو چند دنوں میں اتنا اچھا فیل ہونا شروع ہو جائے گا، آنکھیں روشن ہو جائیں گی آپ کے، چہرے پہ رونق پیدا ہو جائے گی، ہر ایسا ہٹو بچوں والا حساب کتاب ہو جائے گا، اور آپ کو اندازہ ہوگا کہ جتنا ہم صبح شام پھوڑتے ہیں اتنا ہماری صحت کے لیے ضروری. بولو بھائی، ہم نے ایسے لوگ دیکھے ہیں کہ روزہ رکھ کے صبح سوئمنگ کر رہے ہیں، تھوڑا احتیاط سے کرتے تاکہ منہ میں پانی نہ جائے، میں نہیں کر رہا لیکن ایسے لوگ دیکھے ہیں. صبح روزہ رکھ کے سوئمنگ کرتے ہیں، سارا دن کلاس لیتے ہیں، پڑھاتے ہیں، دوپہر تھوڑی دیر آرام کیا، پھر شام تک چلتے ہیں. اپنے آپ کو محنت اور مشقت کا عادی بنائیں گے تو جسم عادی بڑھے گا، اپنے آپ کو آرام کا، کھانے پینے اور بھوڑنے پڑنے کا عادی بنا دیا ہر وقت، تو یہی زندگی گزرے گی اور اس میں سکون نہیں ہے. وہ ٹائم مینجمنٹ ورک شاپ ایک دفعہ میں نے کرائی تھی، تو اس میں ٹائم مینجمنٹ والے اتنی اچھی مثال دیتے ہیں، وہ سچی اونچی کی مثال ہے، ٹھیک ہے. تو وہ میں آپ کو ایک مثال دیتا ہوں، یہ معیار اس کا موضوع نئے بھائی نا ہو جائے، اس کو پکڑ کے رکھنے کو اصل بات لے کے چلا ہوں. تو وہ جو ہے نا، یہاں سے بات چلی تھی کہ اللہ نے ہمیں جنت کی علامات بیان کی ہے، تو جنت جو ہے نا وہ سونے کا مٹکا کی وہ ویلیو نہیں ہے، جو جنت میں جو کچھ ملے گا یہ پھر یہاں سے لے کے آگے چل رہا ہے میں نے اس بات، ورنہ وہ واقعات میں وہ اصل بات ہی رہ جاتی ہے. وہ ایک بشیر صاحب تھے، بشیر صاحب، یہ سچا واقعہ ہے، انہیں کہیں سے آفر آئی کہ کمپنی کے آپ کو مینیجر بنا رہے. تو بشیر صاحب کے والد نے اپنے بیٹے کو تانا دیا کہ تو اپنے منہ پہ تو قابو رکھ نہیں سکتا، کمپنی کا مینیجر بنے گا اور لوگوں کو قابو میں لے گا. تو اس لیے کہ ان کا منہ کیا تھا؟ بہت بڑا تھا، کھا खा खा के ना पूरे गोल हो गए थे, मुंह भी ऐसे गोल हो गया था और तोंद भी, और इतना मोटा चश्मा लग गया था उनके, अच्छे खासे माशाल्लाह हेल्दी थे। ये बात खूब याद रखिए कि हर मोटा आदमी जरूरी नहीं है कि ज्यादा खाने से मोटा हुआ। मैं बड़े बड़े उलमा को अहलुल्लाह को जानता हूं, अल्लाह वाले हैं जिनकी खुराक बहुत कम है मगर जिस्म बहुत भारी है। ये सहाबा के दौर में भी था, ताबीन में भी था। इमाम मोहम्मद इब्ने हसन इमाम अबू हनीफा के शागिर कम खुराक थी मगर बहुत ज्यादा वजनी थे, भारी जिस्म के। मैंने अपने पास मशाइख को भी देखा है, एक बड़े आलिम है, मैं नाम नहीं लूंगा उनका, उन्होंने मुझे बताया कि मैं सिर्फ एक टाइम खाना खाता हूं, इतने मोटे हैं वो बिल्कुल गोल, और है मौलवी खाते सिर्फ एक टाइम है, कहते हैं फिर भी लोग मुझे देख के क्या कहते हैं कि मौलवी क्या करता है, खाता है, खा लेके नहीं आती है, तभी आती है एक टाइम खाते वो भी थोड़ा। तो इसलिए किसी का जिस्म भारी देखो तो उससे बदगुमान होना जाए नहीं, ये कुछ अल्लाह की तरफ से देख होगी, किसी को अल्लाह ने ऐसा बना दिया किसी को, लेकिन अपनी खा खा के मोटा होना इसको शरीयत में पसंद, अपनी हमाकतों से अगर कोई मोटा हुआ है इस पर बड़ी मलते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया करीब ऐसा जमाना आने वाला है करीब जिसमें लोग मोटे होंगे खा खाने की वजह से, और झूठे होंगे और मोटे होंगे। इसलिए खाने की वजह से अगर इधर की खा दो उधर की खा दो, फिर हलाल हराम की परवाह किए बगैर बस रिश्वत ले ली यहां से उधर को सुन लिया, वो वाला नहीं मोटा है, ये वाला सही नहीं होगा। बाकी तो अल्लाह ने हर एक का स्ट्रक्चर बनाया, बॉडी बनाई। एक साहब आए, वो एक जिम के में एक इंस्ट्रक्टर थे, तो एक साहब आए, एक नौजवान आया मेरे सामने, कहने लगा कि मैं अपनी बॉडी बनाना चाहता हूं। उन्होंने कहा ये नहीं बन सकती। वो बेचारे उनकी बॉडी का शेप इस किस्म का था कि उन्होंने कहा यार इसमें जितनी मेहनत करोगे ये वो लुक नहीं आएगा इसमें, तो आप जाओ वैसे ही पेट उठा लिया करो ताकि सेहत अच्छी हो जाए। लेकिन आप मुकाबला जीतने के लिए अगर खड़े होना चाहते हो तो ये जो है उसके लिए ये बॉडी उसको कुदरत की तरफ से, जैसे अल्लाह ने किसी को जहीन बना दिया किसी को बेवकूफ बना दिया। अब जो बेवकूफ फितरत पैदाइशी बेवकूफ है वो जितने मर्जी बादाम खा ले वो जहीन नहीं हो सकता, और जो पैदाइशी जहीन है वो बादाम ना भी खाए तो क्या होता है जहीन होता है। कुछ चीजें तो है कि खुराक से कवर हो जाती है, कुछ चीजें बहुत गिफ्टेड होती है, जहानत हाफजे का तेज होना, खूबसूरत होना, बसूरत होना, ये सारी चीजें खुदा की तरफ से हैं। तो अपनी तरफ से अगर उसमें गड़बड़ करोगे तो हिसाब देना पड़ेगा, जो अल्लाह की तरफ से हो वो अल्लाह की तरफ से। और हर भारी जिस्म वाला आदमी बीमार भी नहीं होता, ये भी जहन में रखो, हर भारी जिस्म वाला बीमार नहीं होता। बाद में स्ट्रक्चर ऐसे होता है, मैंने ऐसे 100-100 साल की उम्र के लोग देखे हैं, बहुत भारी भरकम थे मगर 100 साल जीते हैं। डॉक्टर तो कहते हैं ना मोटा आदमी ज्यादा नहीं जिंदा रह सकते हैं अगर उनकी सेहत अच्छी है, वो स्ट्रक्चर ही इसी किस्म का है। तो लेकिन खाने की वजह से अगर मोटा हो रहा है ना तो ये शरीयत में पसंदीदा नहीं है। तो रशीद थे, उनसे किसी ने कहा कि तुम अपने मुंह में तो काबू रख नहीं सकते, वो खाते थोड़ा तो फोड़ रहे फोड़ रहे, बिल्कुल क्या हो गए थे वो बोल रहे थे बरकरार रखने की चीज हो ना वैसे। तो उनको ये बात दिल में लगती है, तो उन्होंने कहा आइंदा से मैं अपने मुंह पे इंशाल्लाह काबू करूंगा। छोड़ दिए पराठे पराठे और ये सब फजूल चीजें, नशे वशे की कैफीन छोड़ दी, चाय सिगरेट तंबाकू पान, और एक्सरसाइज शुरू की और बहुत कंट्रोल किया खाने पर, नेचुरल मीठा खाया, ये चीनी भी नहीं टच कर दी, वर्जिश भी की, जिम की, स्विमिंग की, जॉगिंग की, नमाज रोजा की, सारी चीजें अल्लाह की कुदरत थोड़े दिन में सिमट के क्या होकर फिटफॉर्म। तो उनको डॉक्टर ने कहा कि आपने शुगर होने वाली थी आपको, जिस शुगर को आपने 20 साल आगे धकेल दिया है, अब आपको 20 साल तक शुगर का कोई उपकार, हालांकि शुगर बस हमला करने वाली थी उसको, और चश्मा उतर गया, चश्मा लगा हुआ था। डॉक्टर तो कहते हैं कि चश्मा एक दफा लग जाए तो उतरता नहीं है, ये मुशाहदे के खिलाफ है, बाद लोगों के चश्मा भी उतर जाता है। तो मैं क्या कह रहा था, नहीं ये बात कहां से आई, हां मैं ये कर रहा था कि देखो उसने अपने ऊपर काबू किया ना तो वो जिंदगी अच्छी होना शुरू हो गई, फिट फाट जिंदगी, सोने जागने के औकात। तो इस जिंदगी में ज्यादा मजा था या वो जो पहली वाली जिंदगी थी बशीर भाई की वो ज्यादा अच्छी थी? थोड़ी देर की तो मजा था उसने रखा हुआ तो घोड़ो, उसके बाद क्या होगा टेंशन ही होगी। जब भी जिस्म में चर्बी बढ़ती है सबसे पहले आपका दिमाग खराब होता है, دماغ میں سوچنے سمجھنے کی صلاحیت ختم، خاص ذہن کی جو فریشنس ہے وہ ختم ہو جاتی ہے، آپ خوش رہ ہی نہیں سکتے، ہر وقت سست سست سے ادھر پڑے گا تو گاڑی میں کسی طرح بیٹھتا ہے ساتھ، آپ نے دیکھو میں بیٹھتا ہوں تو لڑک جاتی ہے، بیٹھا ہوا مطالعہ کرتا ہے تو ٹیڑھا میڑا اسٹڈی کرتے ہیں نا یہ لوگ ٹیڑھے میڑے بیٹھے، ان سے سیدھا کھڑا نہیں ہوا جاتا، ان سے سیدھا بیٹھا نہیں جاتا، یہ زندگی ہے کوئی، ہمارے جو شیخ ہیں نا 78 سال کی عمر میں میں نے کبھی ایک ٹانگ پہ کھڑے ہوئے نہیں دیکھا ہوں، ایک ٹانگ پہ سہارا بوجھ دے گی، آپ نے دیکھا ہوگا لوگ جب کھڑے ہوتے ہیں پہلے یہ تھوڑا سا بوجھ ایک ٹانگ پہ ہوتا ہے، جب ادھر تھکے تو تھوڑا سا بوجھ یہ ٹانگ پہ، حضرت جب بھی کھڑے ہوتے تھے بالکل اسٹریٹ، کسی سے بات کر رہے ہیں بالکل سیدھے کھڑے ہوئے، بیٹھتے تھے بیان کے لیے ایک دو گھنٹہ ایسے کمر بالکل سیدھی ہوتی، اور جب دروازہ کھولتے تھے تو ایسے کر کے نہیں کھولتے تھے، کہتے تھے یہ بیماروں کا طریقہ ہے گیٹ کھولنے کا، ہمیشہ ہاتھ نیچے رکھا اور ایسے کر کے گیٹ کھولا، اور کہتے تھے یوں گیٹ کھولنے میں نقصان کیا ہے پھر نمبر لگا دیتے تھے، بہت تیز چلتا تھا، فرمایا نمبر ایک یہ کہ آپ اپنا کمزور ہونا ثابت کر رہے ہو دنیا کے سامنے، اپنی کمزوری دنیا کو بتا رہے ہو کہ میں اتنا بڈھا ہو گیا ہوں کہ میں ایسے نہیں کھول سکتا، میں یوں ہی کر کے کھولتا، حالانکہ دروازے ایسے بھی کھل جاتے، دوسرا نقصان یہ ہوگا کہ دیوار پہ ہاتھ لگ لگ کے وہ جگہ کیا ہو جائے گی گندی ہو جائے گی، جس کا کوئی صفائی نہ کریں گے، کیونکہ آپ اس کو واش کریں گے تو کلر اٹھے گا وہاں سے، پھر کلر لگائیں گے تو پھر نشان پڑ جائے گا، وہ کہتے پھر پورا کمرہ ہی کلر ہوگا، تو ذہن انسان کا فریش ہوتا ہے روزہ رکھنے سے، روزہ بہت بڑی عبادت ہے اور صحت کی بہت بڑی اس میں ضمانت ہے، تو میں ایسا کر رہا ہوں کچھ لوگ ایسے جو خواہشات کے غلام بن کے خوش رہنا چاہتے ہیں اور کچھ ایسے جو خواہشات کی مخالفت کر کے خوش رہنا چاہتے ہیں، تو اگر آپ اپنے جسم کو مشقت کا عادی بناؤ گے تو بڑی ہنسی خوشی زندگی آپ کی گزرے گی، اور اگر آرام طلب بنا لیا کہ کھاتا رہوں اس سے بھوکا نہیں رہا جاتا اس سے بیاس برداشت نہیں ہوتی تو اس میں وقتی طور پر تو بڑی لذت ہے مگر اس سے زندگی کا سکون بولو بھائی خراب ہوتا ہے، آج یونیورسٹی کے طلبہ آئے ہوئے تھے جامع میں نے ان سے کہا کہ پہلے سے پہلے جاگنگ کیا تھا، دیکھو سارا دن بہت ہنسی خوشی اچھا گزرے گا سارا دن کیونکہ بہت مشکل کام ہے، تو سردیوں میں روزہ رکھیں گرمیوں میں بھی رکھیں، سردیوں میں آسان ہے ابھی عادت ڈالنے میں بھی پڑ جائے گی، چند دن تکلیف ہوگی پہلے دن روزہ ہوگا نا تو مجھے پٹوائے دیں گے کیا قسمت ہے نہ روکا ہے نہ پان ہے نہ چائے ہے نہ بس کام پہ دل نہیں لگے گا، تو آپ اس سے یہ سمجھیں گے کہ یار اس سے مجھے کیا ہو رہا ہے نقصان، لیکن ہمت کر لیں تھوڑا سا صبر کریں چند دن عادت ڈالیں کسی کام کی عادت ڈالی جاتی ہے غلطی ہے تو اتنے اچھے ہو جائے، پھر میں افطاری کی بات کر رہا تھا افطاری کا دیکھنا آلتو فالتو چیزوں سے آہستہ آہستہ آپ دیکھیں چند تندورے کھائیں گے آپ سیدھے کھڑے ہو جائیں گے ایسے فٹ فاٹ، اب جب آپ سیدھے ہو گئے اور آپ کو محسوس ہوا کہ مجھے تو انرجی چاہیے کہ مل گئی ہے تو ہاتھ روکتے ہیں، ہم یہ کرتے ہیں چونکہ میرا سارا دن کا روزہ تھا چونکہ آج میں نے صبح ناشتہ بھی نہیں کیا اور آج میں نے دوپہر کھانا بھی چونکہ نہیں کھایا لہذا اب میں جائیداد کھا جاؤں گا، ٹھیک ہے اب تو جو چیز سامنے آئے گی کھا جاؤں گا، دسترخوان کھا جاؤں گا، نہیں سارے کپڑے میں ہی کھاؤں گا، ساری روٹیاں میں ہی کھاؤں گا، پوری پلیٹ میں کھاؤں گا، چلو شروع شروع میں کھا لے گا، میں اتنا نہیں آپ کو کہہ رہا ٹینشن میں، لیکن آپ ہاتھ روکنا شروع ہو جاتا ہے، یہ دنیا سے بے رغبتی کھانے پینے میں ضروری ہے، ہمارے نبی صلی اللہ علیہ وسلم کھانے پینے میں بہت فرق کی ہے، چند دیوالے آپ اتنی حدیث ہے کہ انسان جو ہے نا اس کے لیے چند دیوالے کافی ہیں، اتنی اچھی صحت رہے گی، جب آپ نے کھا لیا آپ کو احساس ہوئے کہ مجھے ویکنیس ہو رہی تھی شوگر لیول لو ہو جاتا ہے نا ویکنیس ہو رہی تھی وہ ختم ہو گئی، اٹھے نماز کے لیے چلے، بلکہ نماز کے بعد افطاری کرے آپ، آج کل تو ٹائم نہیں ہوتا اتنا، تو نماز کے بعد افطاری کی ایسے کھایا، پھر جب آپ کہیں گے یار مجھے دوبارہ ایسی کمزوری ہوتے کھا لیں، پابندی تھوڑی ہے، ہم چاہتے ہیں ایک ہی دفعہ میں کیا کریں ٹھوسے، پھر کیا ہوتا ہے مگرمچھ کی طرح ٹھوس کے نا وہ حالت ہوتی ہے، جو منگو پیر کے مگرمچھ کی حالت یاد کرنی ہے، ان کی منتیں لوگ پورے کرنے کے لیے سلاخوں سے ہوش ٹھوس رہے ہیں اور وہ الٹے پڑے ہوئے ہوتے ہیں، ایسی زندگی گزر رہی ہے ان کی کوئی ہوش نہیں ہے، کھا کھا کے ان میں چربی جمع ہو گئی، وہ کھا نہیں رہے ہوتے، کہتے ہیں یار پڑ جائیں گے، لیکن لوگ کہتے ہیں منت پوری کر کے سلاخوں سے ہوش میں ڈال، ہمارے استاد کہتے تھے یہ جو مقبول ہے نا اللہ جب کسی کو رزق دیتا ہے تو تھپڑ کاٹ کے دیتا ہے، یہ ہم نے اللہ کی قدرت دیکھی ہے منگو پیر کے مگر باقی ان کو رسک مل رہا ہے چھپڑ پاڑ کے نہیں چاہ رہے مگر ٹھوسا چاہ رہے، تو ان کی کوئی زندگی ہے نہ چل سکتے ہیں نہ ہل سکتے، یہ جو گھوڑا چھوڑا پہلے زمانے میں عرب لوگ کیا کرتے تھے، گھوڑا جب سست ہو جاتا تھا اور وہ جنگوں میں پھرتی ختم، اس کو بھوکا رکھتے تھے تاکہ اس کی چربی کیا ہو، بھولے، پھر وہ پھرتیلا بنتا تھا، ایک دم سل اسپاٹ بنتا تھا، پھر وہ چلانے لگاتا تھا، ورنہ اس کو کھلاتا رہو کھلاتا رہو کیا ہو جاتا، میں نہیں آ رہا بھائی، اس کو تھوڑے بیٹھے ہوئے چل میں جایا میں نہیں آ رہا. تو چست آدمی خوش رہتا ہے، نماز میں بھی دل لگتا ہے اور نیند بھی آپ کی کم ہو جائے گی، زیادہ سونا بھی نہیں پڑے گا، وہ بھی ٹائم آپ کا بچ جائے گا، جتنا زیادہ کھاؤ گے اتنا زیادہ سونا پڑے گا، کیونکہ نیند ہے تو کھانے کو ہضم کرتی ہے، جو زیادہ کھائے اور کم سوئے وہ بیمار ہو جاتا ہے، اور کم کھاؤ گے تو کم نیند میں ان شاء اللہ تازگی حاصل ہو جائے گی. تو اللہ نے پورا کیا، لیکن ہم نے روزہ رکھنا ہے اللہ کو خوش کرنے کے، اگر کسی کے سمجھ میں یہ تقریر نہ آئے کہ نہیں نہیں روزے میں تو میں کمزور ہوں، کوئی بات نہیں یار، اللہ خوش ہو جائے گا، تھوڑا سا کمزور ہو جائے تو کیا جا رہا ہے، اور کوئی بھی کمزور نہیں ہوتا، مغرب سے لے کے فجر تک کھانے کا بڑا ٹائم ہے آپ کے پاس، اور مزہ آئے گا کھانے میں، کھانے کا بھی کیا ہے ان شاء اللہ. سردیوں کے روزے تو بڑے مزے کی چیزیں ہیں، تو بیر اور جگرات کا رکھ لیں، ایام چیز کا رکھ لیں، بلکہ ہمت کر کے شروع میں 10 دن تو رکھ ہی لیں تاکہ عادت تو ڈلے نا، ورنہ ہر پیر کو اتنی ٹینشن ہوگی یار کون روزہ رکھے، تو ہمت کر کے 10 دن کیا کریں، دیر بار ساڑھے چار. یہاں جو خواتین بیان سن رہی ہیں یا فیس بک پہ یا آپ لوگ سن رہے ہیں یا فیس بک پہ، وہ ہمت کر لیں کل سے 10 دن کے روزے کی نیت کر لو نا یار، کیا جا رہا ہے، ابھی جاؤ گھر کے بچوں کو بھی تھوڑا سا، جو بچے بالے ہیں یا تھوڑا سا ہمت بولوں گا ان کو بھی، اور بیٹھا کل سے 10 دن کا ہوگا، نہیں رکھیں تو زبردستی لگ رہے ان کے اوپر، وہ بیگم کو بھی بولے بیگم 10 دن کا روزہ، ٹھیک ہے نا، رکھتے اگر رکھ لیتی ہے نہیں رکھے تو آپ رکھ لیں، تو 10 دن کی کیا ہوگا عادت ہو جائے گی، ورنہ صرف پیر اور جمعرات کو جو ہے نا خیال رکھنا بڑا مشکل ہے، جو کام مشکل لگتا ہے ایک دم ڈرم ہو جائے. ایک صاحب مجھے کہتے تھے میرا نماز میں دل نہیں لگتا، میں نے تو کھڑے کو 100 رکعتیں پڑھ لیتے، ایک دفعہ ہمت کر کے 100 رکعتیں پڑھ لیتے، انہوں نے کہا اتنا دل لگ رہا ہے اس کے پاس سے بڑا، جس کام کا دل نہ کرے وہ کام ہمت کر کے ایک مرتبہ کر دو، ایسی کی تیسی، جوان جوان آدمی کو تو چیلنج قبول کرنے کا مزہ آتا ہے، چیلنج اپنے آپ کو بھی کیا ہوگا بھائی. ایک نوجوان لڑکا تھا بدنزی کی عادت تھی، تو میرے کئی بیان سنے، اس نے کہا کہ میں نے اپنے آپ کو چیلنج کیا کہ 40 دن تک یہ ایک دفعہ بدنزی کر کے دکھا دے، اپنے آپ کو کہہ رہا ہے دیکھ کے بڑا چیلنج، اپنے آپ کو چیلنج کیا، کہہ رہے رسول اللہ 40 دن سے بدنزری نہیں ہوتی، 40 دن نہ ہو تو پھر بدنزری کی عادت کافی حد تک بولو بھائی چھوٹ جائے، انسان کو پاکیزہ رہنے کے پھر مزہ آنا شروع ہوتا ہے، یار چھوڑو کیا کرو، دماغ بھی گندا اور جناب لباس بھی خراب رہتا ہے ایسے لوگوں کا، تو ہمت کر کے کر لیں، کوئی ایسا نہیں ہے پولیس اسٹیڈیم آپ کے گھر پہنچیں گے آپ کو ڈر لگ رہا ہے نیت کرتے ہوئے، یار ہم نے نیت کر لی، میں بھی نیت کر رہا ہوں لیکن کوئی پتا نہیں ہے میں بھی نہ رکھ لوں، یہاں پولیس لے کے میرے گھر پہنچ جائے کہ آپ نے بولا تھا، تو نیت ہے نا کوئی، ہم کوئی ایگریمنٹ تھوڑی کر رہے ہیں آپ سے، میں بھی نیت کر لیتا ہوں آپ بھی نیت کر لیں، 10 دن کا روزہ رکھیں گے کیا خیال ہے، اس لیے یہ ایک 10 دنوں کی کوئی فضیلت ہے، اس لیے کہ تاکہ ہم روزے کا اپنے آپ کو عادی بنا لیں، بھوکا پیاسا رہ کے کام کرنے کا بھی عادی بنا لیں، اور پھر ایسا روزہ نہیں رکھنا کہ روزہ رکھے تو صبح سحری کے بعد سوئے شام 4 بجے اٹھ کے زہر کی نماز پڑھیں، پھر اور خراب ریڈی ہو جائے گی، تو روزہ رکھے اپنی ساری کام کرتے ہیں، وہ کوئی کسی کام سے اوائڈ نہیں کرتا، ہاں چند دنوں تک تکلیف کی وجہ سے تھوڑا سا کام میں کمی آ جائے تو وہ برداشت کرے، پھر انشاءاللہ جب عادت ہو جائے گی نا تو آپ کو روزے رکھنے میں انشاءاللہ مزہ آنا شروع ہوگا، ایسے ایسے ہمارے بزرگ بھی گزرے ساری زندگی روزے رکھے انہوں نے، صاحب ہدایات فرحان الدین برجنانی رحمۃ اللہ تعالیٰ 13 سال مسلسل روزہ رکھا ہے، 13 سال، اور ایسے صحابہ بھی ہیں پوری زندگی روزہ رکھتے رہے، اور ٹھیک ہے ہمیں بھی رکھنا چاہیے ایسے، ہماری صحت اس قابل نہیں ہے، لیکن آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا، سب سے بہترین روزہ صوم داؤد ہے، ایک دن نہا ایک دن روزہ، اس طرح کیونکہ اس میں بہت تکلیف ہوتی ہے، روزہ جب کنٹینیو رکھتے ہیں نا عادت پڑ جاتی ہے، اب ایک دن روزہ رکھا عادت لگنے لگی تو اگلے دن نہا کر لیا، پھر روزہ رکھا پھر نہا کر لیا، تو عادت بھی پڑتی ہے اور ہر دفعہ روزہ رکھنے سے بڑی ٹینشن ہوتی ہے، تو اس ٹینشن سے بھی جسم کو فائدہ ہوتا ہے کہ آپ کا آپ کی جو قوت ارادی ہے وہ کیا ہو جاتی ہے مضبوط، جس کام کا آپ ارادہ کرو گے اور اس کام کو کر گزرو گے، پیدل ہے تو ہے رکھنا ہے دل چاہے نہ چاہے، تو یہ بھی ہے شعبے کا آپ کو اگر کسی میں ہمت ہو تو یہ کر لیں، تو اللہ نے ہمیں بتایا کہ میں تمہیں سونے کا مٹکا دوں گا، تو उसके लिए तुम्हें कुछ काम करने पड़ेंगे, ये मंजिल तय करनी पड़ेगी। सबसे पहले अपना एक दोस्त गुना हो जाए तो सच्ची और पक्की तौबा, अल्हम्दुलिल्लाह अल्लाह की हमदो सना से जिक्र अज़कार करना है, अस्सालिहून अल्हम्दुलिल्लाह इबादत करनी है, और अस्सालिहून रोजे रखने हैं, अल्हम्दुलिल्लाह 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 सालिहून और वाकिउन सालिहून, रुकू और सजदा करना है, नमाज भी पढ़नी है, खासतौर पर तहज्जुद की नमाज है, तो बस तो फर्ज नमाज की पाबंदी हो जाए। कहीं गलत बात नजर आए तो उसकी इज्जत की कोशिश करें। मुआशरे में जो भी इज्जती प्रोग्राम होते हैं किसी भी हवाले से आप अपना हिस्सा उसमें जरूर डालेंगे, चाहे आपको उसके कोई मुआवजा न भी मिले। समझ रहे हैं कि समझ रहे हैं? किसी भी तरह से मुआशरे की जितनी आपके इस्तेदाद है, अपनी इस्तेदाद से बढ़कर जायज नहीं है, जाकर जितनी आपके अंदर इस्तेदाद है उस इस्तेदाद के बकदर आपने मुआशरे की बुराइयों को खत्म करने की कोशिश करना है और नेकियों को फरोग देने की कोशिश करना है। और फरमाया वल्लाह यकून अली हुदूदिल्लाह, ये तमाम काम अल्लाह की हुदूद में रहते हुए करने, अपन तरीके से नहीं करने, अपने तरीके से नहीं करने। जी मेरे हिसाब किताब से ऐसा होना चाहिए, आप करीब शरीयत ने बताया है कि हुदूद के अंदर रहते हैं। अब अप्पा को गरीबान से पकड़ के नमाज की तस्वीर के लिए करा कि भाई राम यून अबिल मामू नेकी का हुकूम देता हूं, तो ये अल्लाह की हुदूद से क्या हो जाएगा? जिस तरह अल्लाह के रसूल ने बताया है उलमा से पूछ के उस तरह से करना है। तो ऐसे ही अल्लाह ने फरमाया, ये किसी रास्ते को अल्लाह ने क्या फरमाया, वमा अदराका मल अकबा, ये है जन्नत की घाटी। जैसे सोने का मटका कहीं रखा हुआ हो ना तो घाटियों में होता है ना, कहीं संदाम चटानों को उबूर करके जाना होता है, तो अल्लाह ने इन आवाज को क्या फरमाया, संदाम चटाने और घाटियां और खाइयां ये क्रॉस करके तुमने कहां पहुंचना है, उस सोने के मटके को हासिल करने के लिए। और वो सोने का मटका नहीं है, उससे बहुत ज्यादा अजीम चीज है, वो जन्नत है। वो ऐसी चीज है कि अल्लाह के रसूल ने फरमाया, माला आयुन रात, ऐसा मजा है उसने कि आज तक किसी आंख ने वो लज्जत देखी नहीं। नाइट क्लब क्या होगी, ये मौसीकी महफिलें क्या होगी, ये एक्टिविटी के नाम से जो कुछ धूम धमाका होगा कुछ भी नहीं है। फरमाया, माला आयुन रात, किसी आंख ने मंजर आज तक देखा नहीं है। वला कुन समिया, किसी कान ने ऐसी लज्जत की चीजें सुनी नहीं है। वला कदर आला कल्बी कसर, और अगर सोचने के लिए बैठ जाए ना कोई शख्स कि यार इतना मजा होगा, फिर सोचे नहीं इससे भी ज्यादा होगा, फिर सोचे नहीं इससे भी ज्यादा होगा, तो अल्लाह फरमाते हैं कि जहां तुम्हारी सोच की इंतहा है ना जन्नत, उससे भी ऊपर की चीज है, क्योंकि उसका ख्याल किसी बशर के दिल में गुजर ही नहीं सकता। अब लोगों को यहां शैतान दसों से दिल में डालता है कि इतनी मजेदार जन्नत क्यों बनाई जाता है, भाई वो अल्लाह है, वो अपने हिसाब से बनाएगा। वैसे एक किताब देता हूं ना, देखो एक आदमी ने आपकी दावत की, गरीब आदमी अपने हिसाब से दावत करता है और सेठ की दावत उसके हिसाब से होती है। दाऊद इब्राहिम सेठ ने आपकी दावत की, उसके बेटे का वलीमा था, उसने आपको बुलाया, आप चले गए, आप गरीब आदमी थे लेकिन कोई ताल्लुक था उससे, उसने आपको गरीब होने के बावजूद की दावत दी थी। अब आप जब उसके बेटे के वलीमे की दावत में गए हो, दाल चावल पकड़ने वाले आपको गुस्सा आगे नहीं आया, क्या कह रहे हैं भाई? यार बोलो ना यार, दाल चावल बनाया क्या होता है, दाल चावल बनेंगे वहां खिचड़ी बनी है। आप सेठ आदमी से बोलोगे, यार ये क्या मजाक है यार, इतने बड़े सेठ हो दाल चावल खिला रहे, हम तो आए इस चक्कर में थे यार, आज तो वलीफे का छोड़ दुख है, वो तो आज तक ऐसा वलीफा हमने कभी देखा हो गई, तो क्या अपनी औकात को देखो, तुम्हें तो घर में चीज भी मुजस्सर नहीं है, मैंने तो फिर दाल के साथ थोड़ा प्याज टमाटर का तड़का भी लगा दिया, सलाद का रायता बना दिया, तो घर में ये भी खाते, तो तुम्हें मैं तुम्हारी औकात से भी अच्छा खिला रहा हूं, तो आपसे कहो कि भाई ठीक है हमारी औकात से अच्छा खिला रहे हो, आपका बहुत शुक्रिया, लेकिन हमें आपसे ये तवक्को, हमारा ख्याल था कि आपका वलीमा है वो तो आपके हिसाब से होगा, हमारे हिसाब से जो आदमी दावत करता है वो अपने हिसाब से करता है, वो मेहमान के हिसाब से नहीं खिलाता, मेहमान कौन आ रहा है वो देखता है कि मैं क्या कर सकता हूं, मेहमान की भी रियायत होती है उसने, लेकिन अपना भी होता है कि मैं किस लेवल का आदमी हूं। तो जब दाऊद इब्राहिम ये काम नहीं कर सकता या कोई भी सेठ ये काम नहीं कर सकता, क्यों? इसलिए नहीं करेगा कि वो कंजूसी और कुफ्र का ताना बर्दाश्त, वो ये कभी नहीं बर्दाश्त करेगा कि लोग मेरी दावत खाते जाएं और बातें बनाएं, सुन घूमते थे, बड़ा सेठ है, चलाता क्या है, वापस चाय में डबो के रखे हुए उसकी, डुबो के खाने का अपना मजा है, और लिखा मैं डुबो के खाने का बहुत मजा है, वापस डुबो के खाए। तो मेरे भाई, जब कोई एक इंसान जो फितरतन कंजूस है, अल्लाह ने फरमाया कि इंसान तो बकील है, उसको तो खर्च करने में डर लगता है, अल्लाह फरमाते हैं कि इंसान को वो सारे खजाने दे दूंगा जो मेरे पास है, तो भी इंसान उसको रोक ले, कशियतल इंसाफ की जड़ से नहीं खर्चना हो, इतना कंजूस है इंसान। तो जब कंजूस इंसान वो कंजूसी का ताना बर्दाश्त नहीं करता, तो अल्लाह जो जब्बार और करीम है और उसने जन्नत मेहमान नवाजी के तौर पर सजाई है, और उसके लिए भी घरे का घरे की कोई एंट्री नहीं है उसके, उन लोगों को है जो मुजाहदे करके आए और कुर्बानी देकर आए और इम्तिहान के पास होकर आए, तो मेरे भाई फिर वो जन्नत हमारे तसव्वुरात से यकीनन कई गुना बढ़कर है। उसने कुरान के जितना बयान किया वो जो तफसीलात है, मिसालें हैं, वे समझाने के लिए वो असल नहीं है। तो जन्नत तो उससे भी ऊंची चीज है। तो बात यह है कि अगर उस जन्नत का यकीन हो कि उसमें हूरें मिलेंगी, मुझे एक बात बताओ, 70 हूरें तो जन्नत में मिलेंगी, उनके कल जो अल्लाह ने हुस्न जमाल का नक्शा खींचा वो तो अलग है, दुनिया में आपको जो जन्नत में हूर मिलेगी ना, उससे ऐसी कोई खूबसूरत औरत दुनिया में नजर आ जाए और आपको ये पता चले कि आप दाढ़ी रखेंगे तो इससे आपकी शादी हो जाएगी, रख लोगे फौरन, बहुत खूबसूरत औरत मिल जाए। भाई शर्त को लगा दे कि मैं चूंकि सरोदा लगा हुआ मेरा, लिहाजा मुझे कौन चाहिए, मुझे क्या चाहिए, दाढ़ी वाला बंदा चाहिए, पास खवातीन की शर्त लगा दी, इस चढ़ जाए ना, जब सवार हो जाए सारी कुर्बानियां करने के लिए इंसान तैयार हो जाते हैं। फेसबुक पे बूढ़े बुजुर्ग थे, बुरे आदमी थे, तो वो एक लड़के ने उनके साथ मजाक किया और लड़की बन के उनसे चैटिंग शुरू कर दी। अब वो बूढ़े मियां बयान हो जाए, शैतान थोड़े को बहका देता है, ऐसे किसी के जज्बात से खेलना नहीं चाहिए, इंसान को अपने बारे में डरना चाहिए, किसी दूसरे को दलील करने की कोशिश करोगे अल्लाह तुम्हारे वजूद को सबके सामने जाहिर कर दे। ये बहुत गलत होता है, फेसबुक पे जो किसी का इम्तिहान लेते हैं लड़की बन के, ऐसे करते हैं, ये किसी शरीयत ने किसी को इजाजत नहीं की किसी को टटोलने की, समझ रहे कि अंदर से क्या है कौन है, बाजुबा एक अच्छा भी होता है लेकिन शैतान मुझी और उसको बहका देता है, कोई भी बह सकता है, तो बेचारा दाढ़ी वाला आदमी बुढ़ा, उसको जरा क्या कर दिया, लड़की बनके वो बेचारा चीजे होता रहा है, उसकी चीनी थोड़ी बात होती है। और ऐसे मैंने सुना है आजकल वो भी आते हैं आवाज से मिला, अब वो उसको जरा उनका कि आज मेरा अपडेटिंग पॉइंट तय हो गया, इतना आगे बात चल पड़ी है कि अब क्या हो रहा है कि हमने कहां मुलाकात करें, तो उन्होंने कहा कि आप चश्मा लगा के कैब पहन के आइएगा, कोई जगह बता वो लड़के नहीं जो लड़की बनवा के वाला जगह आइएगा, और लाल रंग की आप जैकेट पहनिएगा, वो बुजुर्ग पे बहुत ही अजीब से निकली है लाल रंग की जैकेट, वो बिल्कुल लड़कों वाला स्टाइल बना के आइएगा, मुझे आपके स्कूल में अच्छे लगे, वो बेचारे वहां आके टहल रहे हैं और उनकी वीडियो बना के यूट्यूब पे अपलोड कर दी, अपनी फेसबुक पे बात भी निकाल दी, उनके बेटे भी देखने के हमारे पास ही अगर है, बताया कि ये फेड मारने हैं, वो कोई रेड पेड नहीं थी, कुछ भी नहीं था। तो इस जब सवार हो जाए तो एक सफेद रेश आदमी वो लाल रंग की बढ़ती हुई जैकेट भी पहन लेता है, मामू की खाते सब कुछ कर लेता है, कैसे वाकियात है, घर छोड़ के भाग गए, खुशियां कशी लटक गए, तो भाई हमने हूर देखी नहीं है अभी, हूर हमने अभी देखी नहीं है, अल्लाह ताला ने उस हूर के, मैं हूरों का इसलिए जिक्र कर रहा हूं कि बाकी चीजें आप लोगों की समझ में आएंगी नहीं, ठीक है। हजरत मौलाना ताहिर अली साहब एक दफा बयान फरमा रहे थे मदारिस के कलमा में, तो वो बड़ा हूरों का उन्होंने नक्शा खींचा, जामे खुशी में उनका बयान था, मैं भी बैठा हुआ था, उन्होंने कहा तुम लोग सारे जवान हो, मुझे पता तुम जन्नत की लालच क्यों करोगे, हूर की वजह से करोगे, तो जब अल्लाह ने भी नक्शा खींचा है तो अल्लाह ने भी तो लालच दिया है, मैंने बताया कि यह है सवाल है तुम्हारे लिए, मैंने वहां एंटरटेनमेंट का एक जरिया रखा है तुम्हारे लिए, तो अब क्या है, मुझे एक बात बताओ कि अगर दुनिया में यानी जिसके हुस्न और जमाल की अल्लाह बेपना तारीफ कर रहा हो, मकसूरा फिल कयाम खैमों में बंद कर दिया हो, कहना उन्ना याकूत अल मरजान, याकूत और मरजान के मोतियों की तरह है, पत्थरों की तरह है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जन्नत की जो हूर है, युराफ कुसूक हिमा के वराफ लहम, उसकी जिल्द इतनी शफाफ है, شفاف سمجھتے ٹرانسپیرنٹ ایسی شیشے کی طرح اس میں پنڈلی ہے کہ اس کی پنڈلی کا گولا بھی باہر سے جھلکتا ہوگا. صحابہ نے عرض کیا یا رسول اللہ کی کیسے ممکن ہے کہ ایک عورت گوشت کو اس کی بنی ہوئی ہو انسان ہو مگر اس کی پنڈلی کا گولا بھی نظر آ رہا ہوگا, یہ کیسے ممکن ہے شیشے کی پنڈلی ہوگی کیا؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ یاقوت اور مرجان کے پتھروں میں اگر دھاگا ہو تو باہر سے نظر آتا ہی نہیں آتا. اگر آپ نے قرآن کی آیت پڑھی کہ تم نے نہیں پڑھا اللہ نے کیا فرمایا کانتا ان یاقوت ول مرجان کانتا ان مریض مخنون, جیسے چھپائے ہوئے انڈے ہوتے ہیں نا کوئی کام کرنا نہیں ہوتا ایسے ان کی جلد ہے. یہ تو مثالیں ہیں, مثالیں دی جا رہی ہیں. قاصرات الطرفین, دین کہتے ہیں آئینات کی جمع ہے, دین کہتے ہیں بڑی بڑی آنکھوں والی. تو کتنی اب آپ ان کے چکر میں, دنیا کی عورتوں کے چکر میں, بدرزی اور حرام کاری کے چکر میں ان عورتوں سے ہاتھ دھوئے, حسرت ہے افسوس. تو اگر یقین ہو جائے کہ یہ ملیں گی تو میرے بھائی پھر بدرزی بہت مشکل ہو جائے گی. آدمی کہتا یار میں اس کو دیکھ کے اس کو بھی اس سے کیوں محروم ہو جاؤں, لیکن یقین سونے کے مٹکے کا کنفیوز ہے پتہ نہیں ملے گا کہ نہیں ملے گا, پتہ نہیں ہے جنت کے واضح لگا نہیں ہے. شہد اور دودھ کی نہریں, شہد اور دودھ کی نہروں سے لوگ کچھ نہیں ہوتی. اب جنت میں جب بیان کروں نا تو نوجوان کو بتاؤ وہاں شہد کی نہریں دودھ کی نہریں, چہرے پہ کوئی کھلکھلاہٹ نہیں آتی, بالکل جیسی بھول کا ذکر آئے گا تو سارے. یہ میں نے کئی دفعہ نوٹ کیا ہے, اس لیے میں جنت کی جب بات کروں تو گھوڑوں پہ ڈائریکٹ گھوڑوں پہ لے آؤں, بھائی باقی چیزیں ان کی سمجھ میں. اللہ نے فرمایا امتحان مکان چہرے باباز ہیں جن کے پھل خدو کوہا داڑیاں پھل زمین پہ لٹکے ہوئے ہیں. تو نیا پری میں بھی بڑے خوبصورت باباز ہیں, پھل زمین پہ کیا ہوتے ہیں لٹکے ہوئے, تو وہ تو جب دیکھیں گے تو آنکھیں روشن ہوگی نا, وہ کیسے گہرے باباز ہیں, ان کی آمدائیں کیسے گہری ہیں, اور اللہ نے وہاں کیسے خوبصورت محل بنائے ہیں, اور متقین عالم کیسے گاؤں تکیہ لگا کے بیٹھے لے ہوں گی بیٹھنے کے. اور فرمائے اذا رأيتهم حسبتهم لؤلؤا منثورا, خدمت کے لیے جو خوبصورت بچے ہوں گے ان کو قرآن نے مثال دی ہے, اتنے زیادہ ہوں گے وہ خدمت کے لیے بچے اور اتنے خوبصورت. فرمائے اذا رأيتهم, جب تم ان کو دیکھو گے, حسبتهم لؤلؤا منثورا, تمہیں ایسے لگے گا جیسے ایک تصویر ٹوٹتی ہے نا اس کے موتی بکھر جاتے ہیں, ایسے موتی جنت کے اندر بکھرے ہوئے, ایسے پیارے خوبصورت بچے جو خدمت کے لیے اللہ نے رکھے ہوئے. کیسی اللہ نے حسین جنت بنائی ہے, قرآن بار بار اس کی تعریف کر رہا ہے بار بار. وہ گوائے با تراوا, جب جوان عورتیں ہیں بدمر ہیں محبت کرنے والی ہے تو وہ ایک نہیں ہے, کسی کو 70 ملیں گی, شہدا کو 70 ملتی ہے, وفاس کو بھی ملے گی. اور جس حساب سے نبی صلی اللہ علیہ وسلم نے فرمایا ہے جس نے غصے پہ قابو کیا, بعض جگہوں پہ غصہ جاری کرنے کا حکم ہے, بعض جگہوں پہ غصہ روکنے کا حکم. باپ کا غصہ آ رہا ہے تو کڑوا گھٹ پینے کا حکم ہے, باپ کا غصہ آ رہا ہے تو پینے کا حکم ہے. بیوی پہ اگر ناحق غصہ آ رہا ہے, بعض لوگ آتے گھر میں ایک دم چنگے اسنان کر کے گھر پہ جاتے ہوئے, بھائی وہ بھی کسی کی بیٹی ہے, اللہ کے بندو اسے اخلاق سے بات کر لو, تھوڑا بہت اونچ نیچ ہو جائے کھانے سے خدمت میں, تو وہاں اپنے گھر کے ماحول کو درست کرنے کے لیے بھائی اللہ نے کہا ہے کہ غصے کا گھٹ پی لو. تو غصے کا کڑوا گھوٹ اللہ کی خاطر جہاں بھی آپ صحیح حدیث سے بخاری کی آپ صلی اللہ علیہ وسلم بہو مال, کہ جو غصہ جاری کرنے پر قادر تھا پھر بھی پی لیا, ایسے پیارے الفاظ ہیں. اس لیے کہ باس کے سامنے غصہ آتا ہے تو وہ سب پی لے, کیونکہ وہاں غصہ جاری کریے ہر جگہ بڑے غصہ جاری کرے. ایک چولا مالک صاحب کے لیے جا رہا تھا, ایک موٹا تازہ پہلوان وہاں سے گزرا, اس کو مزاق سمجھا اس چولہے آدمی کو, اس نے دھکا دے کر زمین پہ گرا دیا. جب گرایا تو اس کو غصہ ہو گیا, یار میرے ساتھ ایسا پتا, اب اس نے سوچا کہ انتقام لیتا ہوں تو ایک اور دفعہ دھکا لے دے, اور انتقام نہیں لیتا تو بڑی عزتی ہوگی, لوگ کہیں گے یار اس نے تمہیں ایسے چلتے ہوئے گرا دیا, تمہاری کوئی عزت ہی نہیں. تو یہ ذہن بڑا ہوشیار تھا اس کا, کولیسٹرول بالکل بھی نہیں تھا, بالکل بھی نہ اس سے بھی نقصان ہوتا ہے. تو اس دبلے نے اس موٹے سے کہا کہ یار یہ تم نے سنجیدگی میں دھکا دیا مزاق سے, اس کا کہنا بولے گا مزاق سے نہیں ہے, چلو اچھا اچھا ماشاء اللہ مزاق ماشاء اللہ ایسے کر کے میں نکل جاؤں گا. تو اس دولے نے اس موٹے سے پوچھا, پہلوان سے پوچھا کہ تم نے مزاق سے یہ دھکا دیا ہے یا باقاعدہ سنجیدگی سے دیا؟ اس نے کہا پہلے جان کر سنجیدگی سے دیا, وہ مزاق لگا. تو فوراً کہتے ہیں اچھا ہو گیا ورنہ میں اس قسم کے مزاق برداشت نہیں کرتا, فوراً اچھا ہوا تم نے جان بوجھ کر دھکا دیا ورنہ میں اس قسم کے مزاق برداشت ये कावर फॉन्ट वहां से अगला धक्का आ जाएगा। तो पहलवान के सामने, ताकतवर के सामने, तो पुलिस वाले के सामने, ऑफिसर के सामने गुस्सा आता है, मगर इंसान पी जाता है, वो मजबूरी है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कमजोर पे गुस्सा आए, गुस्सा जारी कर सकते हो, मगर अल्लाह के साथ जो पी गया के दिन अल्लाह उसको मखलूक के सामने बुलाएंगे, माशा अल्लाह फरमाएंगे ये इतनी सारी गुने खड़ी हुई है, इनमें से जिस पे हाथ रखेगा वो मेरी बीवी है। एक दफा पीने के अवस्थ में क्या है, क्यों मैंने इस हदीस पे बड़ा गौर किया, क्योंकि उलमा का इस पर तकरीबन इजमा है कि कयामत के दिन जो बदला मिलेगा ना वो अमल की जिस किस्म से होगा, जिस किस्म की नेकी होगी उसी किस्म का बदला होगा। आप अगर गौर करें ना तो कयामत में जो सवाब अल्लाह ने जिन चीजों पर रखा है, जिस किस्म की नेकी है बदला भी इसी किस्म। तो एक जवान आदमी के लिए सबसे ज्यादा अट्रैक्शन किसमें होती है, सबको पता ही किस्म गर्ल फ्रेंड में होती है, खूबसूरत औरत में होती है। तभी तो देखो ना लोग ही कॉल लाती हैं, सारे उम्र छूट गए बदलदरी नहीं छूट रही, होता है नहीं, लोग कहते हैं नौजवान लोग कहते हैं अल्लाह सारे उम्र छूट गए बदलदरी कम वक्त नहीं छूट गई। तो ये फितरत है इंसान की, मर्द की, लड़के की, नौजवान की। तो और गुस्से को जब इंसान जारी कर सकता हो तो उसको पीना सबसे कड़वा अमल है, तो सबसे कड़वे अमल के बदले भी अल्लाह सबसे ज्यादा मीठी चीज आपको दे तैयारी बात। जिस चीज से इंसान को सबसे ज्यादा राहत और सुकून महसूस होता है, जिसके लिए खुशियां होती है, जिसके लिए गमों से लड़ते हैं, कभी आप देखें फेसबुक पे जाके, बल्कि आप अस्पतालों में जाएं, सबसे ज्यादा खुशी के रेशो जो है नाकाम मोहब्बतों के हैं। इस हुआ अगर मिली नहीं उस लड़की के अब्बा ने इनकार कर दिया और जहां खड़े थे वहीं से सलाम लगा के गिर गए, जैसी हराम हो गया। तो चूंकि इसमें सबसे ज्यादा पहला कदम भी कहते हैं, इसी वजह से हुआ था काबिल ने हाबिल को अपने भाई को बदल के औरत की लालच। तो अब क्या है, अल्लाह कहते हैं सबसे कड़वा अमल किया तो तुम्हें जिस चीज में सबसे रगबत है वो मैं दूंगा, भाई सब की चूंकि लल्कूरी नहीं की माशा हमारी इतनी सारी है, जो जिसको बोलेगा ना वो तेरी। तो हर दफा कंट्रोल करोगे उसके बस में क्या ख्याल है, जो मजाक उड़ाने वाले लोग हैं जन्नत का वो तो मजाक उड़ाते हैं, कहते हैं क्या मुल्की बोलियों के चक्कर में लोगों को डाला हुआ है, लेकिन लोग ऐसी बातें करते हैं। तो अल्लाह फरमाते हैं कि आज ये लोग तुम पे हंस रहे हैं, कल तुम इनके ऊपर हंसो। ये अल्लाह के वादे हैं, ये कोई मौलवियों की सियासी या सियासतदानों की सियासी बातें नहीं है, ये अल्लाह की बातें हैं। अल्लाह फरमाते हैं मैं नवाजूंगा तो मैं अपने हिसाब से नवाजूंगा तुम्हें। तो हमें बात यह है कि जो अल्लाह जो सोने के मटके देने वाला है, हमें उन मटकों की जैसी लालच होनी चाहिए वैसी लालच है नहीं, क्योंकि ईमान बड़ा कमजोर है, डरते हैं पता नहीं मिलेगा कि नहीं मिलेगा। यहां वाली चली गए, यहां भी कोई इसी रोड का चक्कर नहीं रहा, ऐसी उम्र की जैसी खुशबू जिंदगी गुजर रही है, और जनाब उधर भी कुछ नहीं मिला, नजर की हिफाजत सबको अपनी बहन समझो, सबको अच्छी समझो, सबको फान समझो, या नहीं है ना कोई सेटिंग ना कोई, तो ये क्या बताया तो वो जिंदगी गोल गोल, हालांकि वो जिंदगी नहीं है, ज्यादा सुकून वाली जिंदगी है, थोड़े दिन की टेंशन है, ज्यादा सुकून है इसको, वरना इंसान गंदा गंदे को याद रखो कभी सुकून नहीं मिलता। जिसके कपड़े मैले हो, जिसका जिसम गंदा हो, वो सुकून में होता है या नहा धो के साफ सुथरे कपड़े पहन के ज्यादा सुकून मिलता है? नहा धो के साफ सुथरे कपड़े पहनो, खुशबू लगाओ, कैसा मजा आता है, रिलैक्स हो जाता है। तो इसी तरह याद रखो जो गंदा अमल जब होना है, जिसम आपके गंदे अमल कर रहा हो तो भी सुकून नहीं। हालांकि नहाना धोना एक मुश्किल काम है, टेंशन वाला काम है, कपड़े धोके साफ करना, तो ये थोड़ी देर की टेंशन है मगर इसमें सुकून ज्यादा देर का है। तो ऐसे ही गंदा अमल से बचना, ये थोड़ी देर की टेंशन है मगर इसमें सुकून ज्यादा है, और गंदा अमल कर लेना इसमें थोड़ी देर की लज्जत है मगर बेसुकूनी की सड़ांग होती है, लेकिन थोड़े से मजे के खातिर। मैं कहता हूं कि सोते कैसे हैं यार, तुम उससे कैसे हो, तो हर वक्त दांतों में जरा सी इंसान के दर्द जमा हो जाए कितनी बेसुकूनी होती है। हमारे हजरत के नाक थोड़े से पड़ते थे ना, इतने परेशान होते थे हर वक्त कैसे मिले करते थे, कहते जब तक नाम नहीं काटो मैं हैरान होता हूं खवातीन पर भी चाकू जैसे नाम करके कैसे सुकून मिल रहा है भाई तुम्हें, तो हर वक्त बेचैनी है, हर वक्त की टेंशन है। तो भंगी को सुकून न मिल रहा हो, एक दफा उसको नहलाए, डेटॉल से तैलाब से नहलाए, साफ सुथरे कपड़े पहनाए और मस्जिद में सबसे खुशबू वाले कपड़े लगा के बिठाए, वो फंकी पर्सन थोड़े दिनों में तोबा कर लेगा, बोले वाइफ में कुछ और 5 रुपया करूंगा मैं ये नहीं, क्योंकि उसने ये चीजें देखी नहीं है तो उसको भी गड़म में सुकून मिल रहा है। तो इसी तरह याद रखो, जैसे लिबास की गंदगी से इंसान बेसुकून होता है, इसी तरह अमाल की गंदगी से भी इंसान बेसुकून होता है। तो अल्लाह की बातों पर यकीन कर लेना चाहिए, जब अल्लाह की बातों पर यकीन होगा तो फिर रात की तन्हाई में उठकर जहन्नम के खौफ से आंसू भी निकलेंगे और जन्नत की लालच में आंसू निकलेंगे। फिर इंसान बाकी का अल्लाह से अल्लाह उस जन्नत से मुझे महरूम न करना जो तुमने अपने नए बंदों के लिए तैयार कर। अल्लाह ने मुसलमानों की अहले ईमान की दुआओं को जिक्र किया कि अल्लाह फरमाते ये लोग उठते हैं रात की तन्हाइयों में, ये चलो रात को नहीं उठा जाता, दिन में भी इंसान मांग सकता है अल्लाह से, दुआ तो दुआ समझ के मांग। फरमाए की दुआएं क्या होती है, रब्बाना इन्ना समिअना मुनादियन युनादी लिल्ईमान, ए अल्लाह हमने एक पैगंबर को सुना मुनादी जो निदा लगा रहा था कि अपने रब पर ईमान ले आओ। हम क्यों मोमिन है, इसलिए कि हमने मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की दावत पर लबैक कहा है। ईमान की दावत इस कायनात में अगर किसी ने दी है, जिसकी दावत बाकी है वो सिर्फ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की, इसलिए पैगंबरों की दावत है खत्म हो गई, उनके असरात खत्म हो गए। खालिस तौहीद की दावत अगर बाकी है, जिसकी गिदा पूरी दुनिया में चल रही है, जिसकी पुकार वो कौन है, वो सिर्फ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है। उनकी पुकार उलमा के जरिए, तबलीग वालों के जरिए, खानकाहों के जरिए, किताबों के जरिए पूरी दुनिया में फैल रही है, मगर वो दावत है किसकी, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की दावत। तो वो क्या है, अल्लाह फरमाते हैं कि ये नेक लोग क्या करते हैं, अल्लाह से दुआ मांगते हैं, इन्ना समिअना मुनादियन युनादी लिल्ईमान, आमिनु बिरब्बिकुम, कि हमने मुनादी को सुना, चाहे बराह सुना हो या बिलवास्ता सुना हो, उसने सुना, वो कह रहा था कि अपने रब पर ईमान ले आओ, फआमन्ना, हम अपने रब पर ईमान ले आए, और ईमान लाकर फिर अपने वो काम शुरू कर दिए जो ईमान के तकाजे हैं। अब अल्लाह फरमाते हैं अभी क्या करते हैं, रब्बाना वहा रब्बाना फ़ग़फ़िर लना ज़ुनूबना, ऐसा अगर हमसे कभी कोताही हो जाए अनजाने में, इंसान है बहुत सी चीजों का पता नहीं होता, तो फ़ग़फ़िर या माज़ी में हमसे जो जान कर कोताहियां हो गई हैं, फ़ग़फ़िर लना ज़ुनूबना, हमारी कोताहियों को माफ कर दे, क्योंकि डर लग रहता है किसी गलती में पकड़ना हो जाए, जैसे महरूम ना हो जाए, इसलिए दुआएं मांगते हैं अल्लाह इंसान है गलती तो हो सकती है, तू क्या कर दे माफ करो, फ़ग़फ़िर लना ज़ुनूबना वग़फ़िर अन्ना सय्यिआतिना वतवफ़्फ़ना मअल अबरार, हमें मौत किस हाल में हो कि हमारा शुमार नेक लोगों में हो, क्योंकि हर इलाके में हर पॉइंट में कुछ अच्छे लोग होते हैं कुछ बुरे लोग होते हैं, हम जब मरे तो कहा जाए कि अच्छा आदमी मर गया, नहीं आई बात कर लोग ये ना कहें अच्छा हुआ कि मर गया, अच्छा और अल्लाह की नजर में अच्छा, अहलुल्लाह की नजर में, उलमा की नजर में अच्छा होगा, तो हम क्या है वो फना मान रहा, इसमें नफी है तमाम फिल्मों की जो अपने आप को सही कहते हैं, आजकल ऐसे अफराद आ रहे हैं मैं सही हूं बाकी सारे क्या है गलत है, तो अल्लाह फरमाते हैं अफराद बहुत सारे नेक लोग हैं, ऐसे नहीं है कि एक इंजीनियर सही निकला, एक प्रोफेसर साहब सही निकले और एक को फला रहे आपकी सही दुनिया में, बाकी सारे क्या है जानते हैं, नेक लोग होलसेल के हिसाब से अल्हम्दुलिल्लाह मौजूद है, तो ऐसा मुझे भी जो इतने सारे नेक लोग हैं उनमें मुझे भी तू शामिल कर दे, दीन ऐसा यकीन की उम्र में क्यामत में खत्म हो जाएंगे, बिल्कुल जब क्यामत तरीक होगी तो फिर खत्म हो जाएगी, लेकिन फिर हिदायत का रास्ता बताने वाला भी कोई नहीं होगा, वो कोई प्रोफेसर भी नहीं होगा और कोई इंजीनियर भी नहीं होगा, समझ आ रही होगा, तो बिल्कुल ही मामला खत्म हो जाएगा, तो बतो फना मान अबरार ऐसा, और क्या है कि पकीना अजाब अन्नार और हमें जहन्नम की आग से बना बचा ले, रब्बना इन्नका मन तुदखिल अन्नार फ़क़द अख्ज़यता, ऐ अल्लाह जिसको तूने जहन्नम की आग में दाखिल कर दिया उसको तूने रुस्वा और ज़लील कर दिया, और आगे पहले जहन्नम से बना, रब्बना वहादिना बा वादना, ऐ अल्लाह तूने जो हमसे वादे किए ना अपने नबी की जबान से और कुरान में जन्नत के वादे किए, हम इन बातों को सामने रखकर अपनी जिंदगी को गुजार रहे हैं, तो हम मुजाहदा कर रहे हैं, औरत पर्दा कर रही है, मर्द शरीयत को फॉलो कर रहे हैं, नमाज है, ज़कात है, जितने भी शरीयत के अहकाम हैं, तो ऐ अल्लाह तूने जो अपने पैगंबर की जबान से वादे किए उन बातों को तू क्या करना पूरा कर, यकीन तो है अल्लाह अपने वादों को पूरा करता है, लेकिन फिर भी एक तरीकी एक जज्बा है, ऐ अल्लाह तो अपने वादों को जैसे आप बार बार याद दिलाते हैं ना, बाप जब बच्चों से वादा कर ले कि बेटा ये काम करो तो मैं तुम्हें इतने पैसे दूंगा, ये चीज दिलाऊंगा, तो बच्चे को पता होता है मेरे अब्बा वादा पूरा करते हैं, लेकिन फिर भी बच्चा क्या करता है, खूब आपने वादा किया था मैं ये होमवर्क पक्के करूंगा तो क्या मिलेगा, चॉकलेट मिलेगी, टॉफी मिलेगी, ये मिलेगी, जैसे वो याद दिलाता है, तो हम अल्लाह को अल्लाह कहते हैं, एक लोग अल्लाह को अल्लाह का वादा याद दिलाते हैं, وہاں بنا اعلیٰ کہ اللہ پیغمبروں کی زبان سے تم نے لوگ سے وعدے کیے ہیں تو وہ وعدے کو اپنے پورے کر لینا. اتنا کا نام تم بالکل بھی یاد چونکہ تو وعدوں کی خلاف ورزی نہیں کرتا, ہمیں پتا ہے تو نہیں کرتا. تو ہم تو اس صفت کا واسطہ دے کے دوسرے کہہ رہے ہیں کہ ہم تو اتنی قربانیاں دے رہے ہیں تو تم ان قربانیوں کو کی لاج رکھ کے ہمیں وہ نعمتیں دینا جو آپ کر سکوں گے اہل جنت کے لیے تیار کر کے رکھی ہے. کیونکہ دین پر چلنے میں دنیا کا کچھ نہ کچھ نقصان بہرحال ہوتا ہے, ساری چیزیں نہیں مل جاتی. بینک مینیجر کہتے ہیں کہ ہم حرام جب چھوڑیں گے جب ہمیں بالکل ایسے ہی حلال مل جائے, ایسا نہیں ہوتا بھائی, کچھ نہ کچھ تو نقصان برداشت کرنا پڑے گا. اتنا کلا تمہیں بنیا رب بنا واد نام واد نا اسی کا ولا خود دن آئے بن دیا اتنا کلا تمہیں بنیا. اللہ کیا فرماتے ہیں, فس تجا مر ہوں رب, اللہ فرماتے ہیں خوشخبری قبول کرو, اللہ نے تمہاری دعاؤں کو سن لیا. انی لا اسی عمل ہاں مل کو مل سکے اور تم میں سے کسی کے ذرا سے بھی عمل کو ضائع ذرا سے بھی عمل کرو گے. تم تو بڑی بڑی باتیں کر رہے ہو نا, بڑی بڑی قربانیاں. اللہ فرماتے ہیں رات کی تنہائیوں میں چٹان میں کہیں اندھیروں میں بیٹھ کے بھی اگر کوئی اللہ کا کام لوگے وہ بھی ریکارڈنگ کر رہا ہوں, اس کا بھی تمہیں بدلہ دیا جائے گا. ابن اللہ عزیز حبیب بہت باری تین باخبر ہے, ذرہ برابر بھی اگر عمل کرو گے دس گنا تو کم سے کم میں تو بڑھا کر دوں گا. فس تجاب لہم ربہم, اللہ فرماتے ہیں نبی کو کچھ خبریں سنا دیں کہ اللہ نے ان کی پکار سن لی ہے. انی لا اضیع عمل عاملین منکم, ذرا برابر بھی عمل کرو گے تو میں اس کو ضائع نہیں کروں گا. مثل کہیں اور تم تھا چاہے فرد عمل کرے یا عورت عمل کرے. دیکھو اللہ کیسا جوش آیا, جب اللہ بتا رہے تم میں سے کوئی بھی عمل کرے گا تو ضائع نہیں کروں گا, تو اس میں فرد اور عورت سب آ گئے نا, کیا خیال ہے تو. لیکن اللہ پھر بھی الگ الگ یاد کر رہے ہیں کہ مرد بھی اگر کوئی عمل کرے گا ذرا برابر بھی تو ضائع نہیں کروں گا, اور تم تھا یا عورت اگر کوئی عمل کرے گی اس کے عمل کو بھی ضائع نہیں کروں گا. فَالَّذِينَ أُخْرِجُوا مِنْ دِيَارِهِمْ وَأُوذُوا فِي سَبِيلِي, جن لوگوں کو بھی میرے راستے میں ستایا جائے گا ان کے لیے میں نے لَقَبَهُمْ بِأَنَّهُمْ إِلَى الْجَنَّةِ, ان کے لیے میں نے جنت میں ٹھکانے بنا کے رکھے. ٹھکانا کسے کہتے ہیں کہ جہاں بہر حال آپ کو پہنچنا ہی ہے, یعنی اس سے آپ سفر میں بھی جاتے ہیں تو اپنے ٹھکانے کی طرف تو بہر حال لوٹ کے آتے ہیں. تو اللہ فرماتے ہیں جنت ایسے لوگوں کا ٹھکانہ ہے, ٹھکانہ. تو بھائی اگر اس جنت کی لالچ ہو, اللہ سے ملاقات کا شوق ہو, تو پھر عمل میں بھی جوش پیدا ہوگا. جہنم کا خوف ہو اور اللہ سے ملاقات کا ڈر ہو کہ اللہ کیا کو دکھاؤں گا, جب میدان حشر میں نبی صلی اللہ علیہ وسلم کی زیارت ہوگی تو کیا کو دکھاؤں گا, ان چیزوں کا خوف ہوگا. اور اس خوف سے جب رات کی تنہائی میں آنسو نکلیں گے تو ایسے لوگوں کو اللہ اس کے سائے آج اس خوف سے رونے والے بہت. رونے کے لیے ایک انٹرٹینمنٹ کا ذریعہ بنایا ہے بس, کوئی جناب مہینے مخصوص ہیں ان پہ رونا ہے باقاعدہ. بعض لوگ محرم میں روتے ہیں پورے, پھر وہ دس مہینے ہنستے رہتے ہیں, بعض صرف ربیع الاول میں روتے ہیں, بعض جو ہے وہ کوئی خاص دن ہے ان میں کسی کی برسی ہے اس پہ روتے ہیں. ایک باقاعدہ ایک جو ہے نا وہ, اور رونے کی کوئی ریزن بھی سمجھ میں نہیں آ رہی, کیوں ہو رہا ہے بھائی, کوئی ریزن کی سمجھ میں نہیں آ رہی. تو اللہ نے جو رونے والے کی فضیلت بیان کی ہے وہ کون ہے, جنت کی لالچ اور جہنم کا خوف. تتجافى جنوبهم عن المضاجع يدعون ربهم خوفا وطمعا, فرمایا ہمارے نیک بندوں کے پہلو جو ہے نا رات کو بستر سے الگ ہو جاتے ہیں اور اپنے رب کو جہنم کے خوف اور جنت کی لالچ میں پکارتے ہیں. اور فرمایا دن میں کیا کرتے ہیں, رات کو تو یہ کر رہے ہیں, ومما رزقناهم ينفقون, دن میں ہم نے جو ان کو مان لیا ہے نا اس کو بھی اللہ کی راہ میں خرچ کرتے ہیں جہنم کی آگ سے نجات پانے کے لیے. کنجوس آدمی اللہ کو پسند نہیں ہے, یہ پیسہ جہنم کی آگ سے بچنے کے لیے آپ کو خرچ کرنا پڑے گا. خواتین کو یہ سوال ہو نا, ہمارے پاس تو پیسہ نہیں, آپ صلی اللہ علیہ وسلم نے خواتین سے فرمایا اتقوا النار ولو بشق تمرۃ, عورت کے پاس اگر پیسہ نہیں ہے فرمایا کھجور آدھا, ایک کھجور ہے نا کسی کی ملکیت میں, فرمایا آدھا کھجور کسی فقیر کو دے دو جو باقی فقیر ہو. یہ جو پروفیشنل لوگ ہوتے ہیں فقیر نہیں ہوتے, واقعی اس طرح سے تمہارے پاس ایک کھجور ہے نا آدھا کسی کو کھلا دو, کس نیت سے کہ قیامت کے دن اللہ جہنم کی آگ اس سے دور کر دے, اس نیت سے کھلاؤ کہ آج اس بیچارے کی حاجت پوری کروں گی تو کیا ہوگا کہ کل اللہ میری حاجت کو, تو اس سے بڑی حاجت ہے اللہ کو. اب میرے بس میں یہی ہے کہ ایک کھجور ہے تو میں آدھا کسی کو کھلا دوں, یا تھوڑا سا ٹکڑا کھلا دیا تو آپ صلی اللہ علیہ وسلم نے فرمایا خطف النار جہنم کی آگ سے بچنے کی کوشش کرو ولو کسی کی خبر دے اگر سے کھجور کے ٹکڑے کے ذریعے دے دو آج صدقات و خیرات لوگوں نے جہنم کی آگ سے بچنے کے لیے ترک کر دی صدقہ کر رہے ہیں پلا کی شادی ہو جائے صدقہ کر رہے ہیں پلا کی بزنس لگ جائے ٹھیک ہے یہ بھی جائز ہے لیکن کوئی اس لیے صدقہ کرے کہ کل میں آج جو ہے نا لوگوں کا خیال کروں گا اللہ کی مخلوق کا خیال کروں گا کل اللہ تعالیٰ مجھے رضانے ایسے کی سختیوں سے بچائے گا نماز مجھے لوگوں کی وجہ اللہ ہم تم سے اس لیے خرچ کرتے ہیں تاکہ اللہ خوش ہو جائے اتنا نفاف میں ربینا یومن عبوسن کم تریرا ہمیں ڈر ہے کل قیامت کی سختی کا جس دن پیشانی پر سلوٹیں آئیں گی لوگ پریشان ہوں گے اس وقت ہم واسطہ دیں گے اللہ ہم نے تیری مخلوق کا دنیا میں خیال کیا تیرے دین کی اشاعت کے لیے دین کی تبلیغ پر ہم نے خرچ کیا تاکہ تیرے دین کا بول بالا ہو اے اللہ ہم نے اس وقت تیرا دین مظلوم تھا ہم نے اس سے ظلم کو رفع کرنے کی کوشش کی تیری مخلوق پر ظلم ہو رہا تھا ہم نے اس سے ظلم کو دور کرنے کی کوشش کی آج ہم اس مصیبت اور عذاب میں ہیں آج تو ہمیں اس مصیبت سے دور کر دے اس عمل کا واسطہ دیں گے کس لیے خرچ کرتے ہیں تو اللہ کیا فرماتے ہیں یہ دل کے خرچ کرنا بھی کس لیے ہو رہا ہے جنت کی لالچ اور جہنم کا خوف تو صرف رونا ہی نہیں ہے عمل بھی کرنا ہے اللہ کے خوف سے رات کی تنہائی میں یا دن کی تنہائی میں اللہ کے خوف سے رونے کا مطلب کیا ہے کہ اتنے اس کی کیفیات بن جاتی ہے کیونکہ جس کی ایسی کیفیات اللہ کے خوف سے بنے گی تو پھر عمل کی توفیق بھی اس کو ملتی ہے تو اصل مقصد ہے عمل کسی کو اگر رونا نہیں آتا تو وہ پریشان نہ ہو یہ تفصیلات ہیں بعض لوگ پریشان ہوتے ہیں ہمیں تو اللہ کے خوف میں رونا ہی آتا میں ان سے کہتا ہوں آپ کو اگر عمل کی توفیق مل رہی ہے نماز کی زکات کی دن میں اللہ کی راہ میں خرچ کرنے کی والدین کی ذات کی پھر رونا نہیں آئے تو کوئی پرابلم کی بات نہیں ہے جنت کی گارنٹی ہے اللہ اور اگر اعمال میں خرابی ہے سارا دن بیٹھ کے ہوتے رہو تو مگر مجھ کی آنسو ہیں اس پر گورنمنٹ کی طرف سے بھی کوئی پابندی نہیں ہے اور اللہ کی طرف سے بھی کوئی پابندی ہوتے رہو تو وہ رونا تو واقعی تک رونا ہو بات آ رہی ہے سمجھ میں نہیں آ رہی میرا پہلے بات تو وہ رونا اس کی علامت یہ ہے کہ عمل میں ترقی ہو رہی ہے اللہ کے خوف سے رونا ہے سارا دن رونا ہے رونا ہے رونا ہے جیسے آنسو پوچھتے ہیں پھر جا کے رونا کرنا شروع کر دیتے اس کا مطلب یہ وہ رونا جیسے آپ دیکھیں نا 27ویں رات میں وہاں مطلب ہاں مسجد میں رو رہے ہیں پھر جناب جیسے ہی پہاڑے ہوئے ان کو رویا دیکھا یار اس کی بال تو نہیں آئی پھر بات کریں احتکام والے عید کے دن فلم دیکھنے کے پہلے سے پروگرام بنا رہے ہوتے ہیں احتکام یار اس کے لیے کوئی نئی فلم آئی ہے گڈھے چلیں گے اور پروگرام تو جب 27ویں رات میں رو رو کے پاگل ہو گئے اس کے بعد جب سکون ملا تھوڑا سا اور تیار کر وہ یار ہاں کیا پروگرام پکا ہے نا یہ کون سا پروگرام ہوگا بھائی یہ کیسا پروگرام تو کچھ تو چلو یار اگر فلم بھی دیکھنے جا رہے ہو تو کم از کم اب تھوڑی سی ندامت تو ہو یار غلط کر رہا ہوں پہلے یہ احساس نہیں تھا غلط کر رہا ہوں اتنی ترقی تو ہو تو یہ رونا بھی اچھا ہوتا ہے اتنی ترقی تو ہو کہ پہلے ندامت نہیں ہوتی تھی اب ڈر ڈر کے پورا کر رہا ہے ہمارے سمایا کرتے تھے کہ جس کے دل میں ایمان ہو اس کو گناہ میں پورا مزہ نہیں آتا مزہ گناہ کا مزہ بھی گر گرا ہو جاتا ہے کہ یار غلط کر رہا ہوں میں کوئی چھت نہ گر جائے زمین کا پھٹ جائے کیسے واقعات ہیں بڑی اسرائیل کو اللہ نے گناہ سے منع کیا انہوں نے وہ گناہ کیا اللہ نے ان کو بندر اور خنزیر بنا دیا رات کو سوئے صبح اٹھے تو بندر اور خنزیر بنے ہوئے تھے تو ڈر لگتا ہے ایمان والے کو اگر گناہ کر بھی رہا ہو تو ہمارے حضرت بڑے پیارے الفاظ کہتے تھے کہ اللہ کے خوف سے گناہ کا مزہ کیا ہو جاتا ہے گر گرا ہو جاتا ہے وہ مزہ حاصل کیا اس کو تو ایک بیبی آدمی کو گناہ کا مزہ آتا ہے تو بھائی اللہ کی تھوڑا سا ہم سب غریب ہو جائیں تھوڑا کبھی روزوں کی عادت ڈال لیں تھوڑا سا دو چار رکعت کی عادت ڈال لیں نماز کی فرائض کی تو عادت ڈالنی ہے اور اللہ کے خوف سے تھوڑا سا رونے کی عادت ڈال لیں رونا نہ آئے تو بڑے چکر بنا لیں پھر یہ چکروں میں نہ پڑے گی آج کیوں نہیں رہا لوگ فون کرتے ہیں مجھے مزہ نہیں آ رہا نماز کی وہ کیفیات کیفیات مطلوب نہیں ہے ہمیں کام کرنا ہے ہمیں جو اللہ نے کام کیا وہ کرنا ہے باقی یہ جو دل کی کیفیات ہیں یہ انسان کے اختیار میں نہیں ہوتی ان پہ پریشانی ہونا ہے ڈرامے بازی نہیں کرنی ہے سمجھ رہے ہو ہمیں کیا کرنا ہے جو اللہ نے کام بتا دیا وہ کرنا تو گراس توڑ کے تھوڑا سا اللہ سے گڑ گڑا لیں رونا آ جائے ٹھیک ہے نہیں آئے یہ دوسری حدیثوں سے پتا چلتا ہے کہ جس کو رونا نہیں آتا وہ اگر اللہ کے سامنے رونے کی صورت بنا لے گا تو اللہ اسی صورت کو قبول کر لیں گے جب اللہ قبول کر رہے ہیں تو پھر آپ کو کیوں پریشانی کر سکتے ہیں ہمیں تو اللہ کچھ کرنا ہے اللہ جیسے کچھ کرتا ہے ہم نے بڑے اللہ والے ایسے دیکھے جن کو رونا نہیں آتا مگر شریعت پر اتنے مضبوط ہیں
کہ آپ ان کو ایک انچ بھی اللہ کے راستے سے ہٹا نہیں سکتے. اور ایسے بہت دیکھیں رو رہے ہیں صبح شام روڈ فوٹ ہو رہے ہیں مگر عملی زندگی میں بالکل زیرو. اللہ کے خوف سے رونے کی بڑی فضیلت ہے مگر وہ رونا جس سے انسان کو جنت کی لالچ پیدا ہو اور جہنم کا خوف اور سزا چھوٹنا شروع ہو جائے. اللہ تعالیٰ سب کو سمجھنے کے بلکہ توفیق عطا فرمائے. پونے دس سے دس بجے تقریباً میرا بیان ہے ابھی جو لائن میں سامنے جائے گا کہیں گلی میں کہ ہمارے دوست کی تقریب ہے اس میں نکاح کے موسم پر جو نکاح میں غلط رسومات ہیں دھیان رکھا ہے جو حضرات فیس بک پہ دیکھنا چاہیں دیکھ سکتے ہیں. آپ لوگوں کو جانے کی اجازت نہیں ہے, آپ لوگوں کو جانے کی اجازت نہیں ہے کیونکہ ولیمہ ہے کیونکہ بیان کے حوالے سے پہنچ جائیں گے تو وہ پھر وہ مسئلہ خراب جائے گا. اللہ تعالیٰ آپ سب کو سمجھنے کی ولیمہ بھی نہ ہو میری بات میں مجھے وقت بہت زیادہ ہوں گے. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک.